لیکن یہاں تو مسئلے کا حل مقصود ہی نہیں تھا. یہاں تو فتح و شکست کی ٹرمز میں سوچ رہے تھے کہ جیتتا مولوی مودودی صاحب اس زمانے میں تھے, عالی قوانین کی صلاحی صاحب نے وہ رپورٹ پہ تنقید کی اور یہ تو یہ لکھتے رہ گئے. انہوں نے کہا کہ ٹھیک ہے کر دو فیصلہ, بس آرڈیننس نافذ ہو گئے اور یہ ساری یہ وراثت چلی آتی ہے. خدا جانے نہ کوئی اس میں عقل کی بات ہے. اب تو خیر بیگمات ان کو بھوت نظر آتی ہے, اس وقت اتنا بیگمات کا زور اتنا نہیں تھا کہ ان کی وجہ سے قانون پاس ہوا. دراصل ہو گیا تھا اسی وجہ سے کہ منکر سنت جیتتا ہے یا جو سنت کا منکر نہیں ہے وہ جیتتا ہے. وہ منکرین سنت کی فتح تھی, بیگمات کی نہیں تھی. اب بیگمات بھی اس کی وجہ سے, اب تو زیا صاحب کا تو یہ ہے نا کہ صبح مولوی جاتے کہتے یہ کیا بیگمات بے حیا ہو گئی ہے, سب کو پھانسی لگا دو. تو زیا صاحب کہتے ہاں جی کل پھانسی لگا دیں گے سب بیگمات. دوسرے دن بیگمات جاتی ہے یہ کیا مولوی نے شور مچا رکھا ہے کیا ہے, اور ان کو پھانسی دو. کہتا ہے کہ پرسوں سب مولوں کو پھانسی دے دیں, دونوں کو خوش کر کے بھیج دیتا. اس کی پوزیشن تو یہ ہو گئی ہے. بہرحال
ہاں
ہاں دیکھیے نا, آپ دینے والے کو بطور گفٹ دے سکتے, گفٹ سے شریعت نے نہیں منع کیا. ہبا کہتے ہیں ہم اسے, ہبا دے کے آپ واپس بھی نہیں لے سکتے. ہبا کی شرائط یہ کہ زندگی میں پوزیشن دے دے, تو وہ دادا بطور ہبا دے سکتا ہے, اسے پتا ہے کہ اس کو دینا دے اس کو فرض. اچھا میں کہتا ہوں ہبا نہ کرے تو جو وہ آیت ہے کتب علیکم اذا حضر احدکم الموت ان ترک خیرا للوصیۃ للوالدین والاقربین, تو پوتا اقرب نہیں تو اور کون اقرب ہوگا. وہ آیت وصیت بھی اس کا حل ہے, زندگی میں گفٹ بھی دے سکتے ہیں, لیکن خامخواہ ہی ایک خلاف سنت ہی نہیں خلاف قرآن عمل کیا. تو قرآن کے پانچ یکساں ذوی الفروض میں فرق ڈالا اور بعض کو اس قابل نہ سمجھا کہ ان کی نیابت ہو اور بعض کو کہا کہ ان کی نیابت ہو. یہ تو ہم یہ کہتے ہیں یہ کہ سنت کی خلاف ورزی نہیں, تو قرآن کی خلاف ورزی اہل قوانین. اچھا اب وصیت کے بارے میں بھی سن لیجئے کہ چونکہ یہ وصیت کا بار بار ذکر آیا ہے اس میں, اور وصیت دین وصیت دین, ویسے فقہا یہی کہتے ہیں کہ پہلے قرض پھر وصیت ہوگا. اگرچہ قرآن میں وصیت کا پہلے بار بار ہے لیکن اور تخیر کے لیے ہے, اس میں کوئی ترجیح کے لیے نہیں ہے نہ ترتیب کے لیے ہے, کیونکہ دو چیزوں میں سے یہ یا یہ اس میں ترتیب نہیں ہوتی, تخیر ہوتی ہے کہ یہ لے لو یا یہ لو. تو خیر وہ دین پہلے پھر وصیت. اب وصیت کے بارے میں اتنی اہمیت تو اس کی ہے نا کہ وراثت بعد میں تقسیم ہوگی. آن حضرت صلی اللہ علیہ وسلم سے دو اصول ثابت ہیں. ایک تو آپ نے فرمایا کہ مرنے والا اپنے مال میں 1/3 سے زیادہ میں وصیت نہیں کر سکتا, کہ وارثوں کو سب کو محروم کر دے اور ساری جائیداد کہے جی وہ انجمن خدام القرآن کو دے دینا یا شاہی مسجد کو یا کسی کو ڈونیٹ کر دے, یہ نہیں کر سکتا. حضور کے پاس صحابہ سے ثابت ہے کہ انہوں نے کرنا چاہا, آپ نے فرمایا 1/3 سے زیادہ نہیں. دعا کے 2/3 تو ضرور وارثوں کے لیے رکھو نا. ایک تو اصول یہ ہے, یعنی ٹوٹل کے 1/3 سے زیادہ میں وصیت نہیں کر سکتا. دوسرا یہ ہے کہ وصیت وارث کے حق میں نہیں, کیونکہ یہ پھر ڈبل ہو سکتا ہے کہ ایک بیٹے نے ویسے بھی حصہ لینا اور اس بیٹے کے لیے آپ مزید 10 لاکھ یا لاکھ یا 50,000 وصیت بھی کر دیں تو وہ تو ڈبل لے گیا, دوسرے محروم لے گیا. لہذا جس کی وصیت وارث ہے اس کے حق میں وصیت نہیں. اس طرح سے یہ ریگولیٹ کرتا ہے اس کو کہ نہ تو وصیت نقصان دینے والی چیز بن جائے اور نہ وراثت, ان میں اگر کسی وجہ سے کوئی نقصان ہو رہا ہے تو اس کو ایک بیلنسڈ طریقے پر گویا کہ چلاتا ہے. یہ دو ریگولیشن ہیں کہ وصیت 1/3 سے زیادہ میں نہیں ہوگی اور وارث حق میں وصیت نہیں ہوگی. اگر یہ نہ ہو تو دیکھیے قانون وراثت کا تقاضا اور ہے, وصیت کا تقاضا اور ہے. وصیت کے بینیفیشریز اور ہیں, وراثت کے ذریعے سے بینیفیشریز اور ہیں, اور ان کے آپس میں انٹرسٹ متصادم ہے بالکل. جس کو وصیت سے ذرا مل رہا ہے وہ تو کہے گا سارا مجھے مل جائے, وارثوں کو کچھ نہ ملے. وارث کہے گا ہمیں ملنا تھا, یہ وصیت والا کہاں سے آٹپ کا. تو ان دونوں کے انٹرسٹ آپس میں کلیش کرتے ہیں. اب ایک کوئی ریگولیشن ہونا چاہیے کہ وصیت بھی ہو وراثت بھی ہو اور ایک کے انٹرسٹ کو دوسرا, یعنی قانون کا ایک حصہ دوسرے کو بالکل نل اینڈ وائڈ ہی نہ کر دے, اس کا مقصد کو شکست نہ دے دے. پرپز جو قانون کا اس کو نہ شکست ہو. اس طرح سے ہم دیکھتے ہیں کہ قانون وراثت اپنی جگہ, قانون وصیت اپنی جگہ, اور وصیت کے یہ دو ریگولیشنز وہ وصیت کرنے والے اور مرنے والے پر ایک چیک کا کام دیتے ہیں کہ وہ نقصان نہ پہنچا سکے کسی کو, نہ وارثوں کو نقصان ہو نہ وصیت جن کو जिनको वसीयत के जरिए से उम्मीद है कि हम वारिस तो नहीं बन सकते, वैसे कुछ मिल जाए उनको भी नुकसान ना हो और वारसों को भी नुकसान ना हो। तो इन लोगों ने सबको भी इनकार किया कि ये हदीस भी कोई नहीं है जी, क्योंकि वो हदीस है लिहाजा कहा ना कोई एक बटा तीन ना कोई आप सारे एक बेटे को जायदाद वसीयत कर दे, यानी हर उस बात में कि जो सुन्नत से साबित है और मुसलमानों में उस पर अमल है कतअ नजर इस बात के कि वो मुफीद है या गैर मुफीद है। ये तो यानी हम कहते हैं कि अपनी वो अपनी नाक पे ही उस तरह चला लेते हैं कि कुरान का नाम लेते हैं कि हम कुरान पे करेंगे और कुरान के सीधे खिलाफ जाते हैं, इसलिए तो मौलवी के खिलाफ जाना है चाहे आप कुरान के खिलाफ वर्जी क्यों ना हो। तो ये तो इनकार सुन्नत कोई ना हुआ, इनकार सुन्नत न ये रद्द हदीस तो ना हुआ, ये सीधा इनकार सुन्नत हुआ कि मौलवी ने जो सुन्नत से माना निकाले हम उसके अलावा कुछ और निकाले। तो ये चंद चीजें थी इस कानून विरासत के बारे में और विश्व हिस्से और उसूल नियाबत और वसीयत और विरासत। अब रह गया वसीयत करना, ठीक है दादा अगर वसीयत करता है अपने बेटे के पोते के हाथ में तो ये वसीयत भी चल सकती है, लेकिन हमारे यहां मेरे ख्याल में कुछ इतने कानून टेढ़े हैं विल और गिफ्ट और इस तरह के जो है उसके ऊपर स्टाम वगैरह और जायदाद के हिसाब से लगता है, तो कानून ने उसको भी अच्छा खासा चक्कर में डाल रखा है। मसलन सीधी सादी अमेरिका में तो विल चल जाती है, यहाँ शायद इस तरह से नहीं है कोई कानूनी स्टाम वगैरह, जायदाद 2 लाख की हो तो जी इतने का स्टाम होगा, कुछ इस तरह के कवानीन है इसको कंट्रोल करते हैं। इस्लाम में ऐसे कोई ये ताजराना चीज नहीं है, विल ओरल हो या रिटर्न हो या जो भी हो। वसीयत की अहमियत ये है, और तीसरी एक हदीस भी आती है और वो ज्यादा बल्कि मशहूर है कि किसी मुसलमान को जायज नहीं है कि वो 3 दिन रात उस पर गुजरे और उसके सिराने उसकी वसीयत न लिखी हुई हो, यानी जायदाद के बाद में झगड़े हो जाते हैं। 3 दिन रात का गालबन हदीस में आता है कि उसने अपनी वसीयत सिराने न लिख रखी और इस पर उसको 3 दिन रात गुजर जाए, यानी ये जायज नहीं है। आदमी को हर वक्त अपनी वसीयत तैयार रखनी चाहिए कि मेरे बाद फुला को वसीयत के तौर पर, वारिस तो खुद वो खुद बन जाएंगे अगर वो कोई वसीयत करना चाहता है, यानी वो लिखनी चाहिए जरूर तो इस सूरत में। फिर वो 1/3 से ज्यादा नहीं करेगा, 1/3 से कम जितना चाहे करे, मसलन किसी मदरसे को देना चाहता है कुछ, देखिए औलाद तो जायदाद ले ही जाएगी, उसका फायदा मरने वाले को कौन सा कब्र में पीछे दूध बहता रहेगा उसकी कब्र में, वो तो खुदा जाने क्या करेंगे उस जायदाद का वो। इसलिए वो अगर कुछ खुद किसी मस्जिद को किसी मदरसे को किसी नेकी के काम में दे जाता है तो उसको हक है कि उसने जो कमाया उसमें से औलाद को भी नुकसान न पहुंचाए लेकिन कुछ नेकी के लिए भी छोड़ जाए, तो वो वसीयत उस सूरत में है। वन थर्ड से ज्यादा का वो है, गालबन एक साहबी थे वो आए थे बीमार थे और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम उनकी इबादत के लिए गए थे, तो वहां पर उन्होंने बात की कि मैं चाहता हूँ कि मैं कुछ राय खुदा में दे दूँ, फिर उन्होंने कहा सारी दे दूँ ये करूँ, फिर आखिर तिहाई पे आए तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम फरमाया बस तिहाई काफी है, इससे ज्यादा भी ना करो।
देखिए
देखिए ये 3 चीजों में फर्क करे, एक है हिबा गिफ्ट, एक है विल वसीयत के जरिए से देना, एक है इनहेरिटेंस विरासत पाना, तीनों के अलग अलग उसूल है। आप गिफ्ट दे सकते हैं, वसीयत तो वही होगी जो मरने के बाद एग्जीक्यूट होगी, हिबा तो जिंदगी में पोजेशन दे दिया जाता है, हाँ वो दे सकता है, इस्लाम ने उससे मना नहीं किया, बल्कि अक्वायर्ड और इनहेरिटेड प्रॉपर्टी इस्लाम के नुक्ते नजर से तो एक ही है। हाँ अगर किसी वारिस को नुकसान पहुंचाने की नीयत से कर रहा है, छोटी बेगम के कहने पे किसी को नुकसान पहुंचा रहा है बड़ी बेगम के औलाद को, तो फिर ये कल भी मैंने कहा था मिश्कात की वो आखिरी हदीस है पहले हिस्से की, हुजूर ने फरमाया कि आदमी 70 साल नेकी करता है जन्नत के दरवाजे पर पहुंच चुका होता है और फिर किसी वारिस पर जुल्म करके मरता तो जहन्नम में चला जाता है, यानी सारी नेकी बर्बाद हो सकती है इस बिना पर, तो वो तो फिर उस वजह से होगा ना। अब गिफ्ट के भी क्योंकि ना शरीयत ने अगर कोई इजाजत दी है, एक से ज्यादा बीवी की इजाजत दी है, शरीयत की शर्तों को तो ना मद्देनजर रखना और ये कहना कि एक से ज्यादा की इजाजत दी है, ये तो बात कोई ना हुई।
अगर मसलन एक शख्स अपनी जो भी उसके मतलब विरासत है उसे वो चाहता है कि वो अल्लाह की राह में दे अपनी जिंदगी में
सारी के सारे,
उसमें अगर ये कहे कि ये तो वारिस को हक मार दिया
है,
उससे अगर ये क्लेम लिया जाए कि उसने वारिस का हक मार दिया,
ये देखिए वारिस का हक मारना जाहिर भी हो सकता है और बातें छुपा हुआ भी हो सकता है। तो हो सकता है कि वारिस का हक मारा गया हो तो फिर अदालत को कोई किसी वसीयत को या हिबा को इख्तियारात दिया जाए नल एंड वॉइड करने का कि वो बाद में उसको कर दे।
ये लेकिन जिंदगी में कर रहा है,
जिंदगी में दे रहा
है,
शरीयत ने तो उसको हक दिया, चाहे वो जुल्म करके मरे और जहन्नम में चला जाए। कौन करेगा जुल्म तसव्वुर भाई, किसी की मिसाल को छोड़िए। देखिए जो एक आदमी किसी को गिफ्ट दे रहा है वो जुल्मन भी दे रहा होगा और जायज भी होगा कि ये छोटा बच्चा है दूसरे सेक्टर में इसको दे जाऊं सारा कुछ, तो ये बजाहिर सरकमस्टांसेस से भी शायद पता चल जाए, लेकिन असल में तो खुफिया नियत की बात है कि उसने किस लिए किया ये। बल्कि जो ये कुरान का आया है ना वो कलाला वाले वसीयत में आया गैर मवार रिन का लफ्ज वहां आया है, वसीयत नुकसान देने वाली ना हो। बाज़ मुफस्सिरीन लिखते हैं कि जो कलाला होता है ना जिसके कोई वारिस नहीं होते वो कोई वसीयत करके कहता है कि बाकियों को मैं नुकसान पहुंचा दूंगा, मेरी जायदाद मेरे भाई बहन क्यों ले जाए, खुद मेरा छोटा भाई है पहले तो रहा, इस तरह से उसकी शादी तो हुई कुछ ऐसे भी मेंटली ठीक नहीं था, अब गांव से अगले दिन कोई आए कहता कि आप कहता जी आप तो मैं जरूर शादी करूंगा, उम्र उसकी 55-50 के करीब है और कहीं को 25,000 में उसको बीवी मिल रही है कोई, तो ले रहा होगा गांव में ऐसे चलता है। और इस वजह से कि भाइयों ने उसको, हालांकि मैंने कहा था कि इससे खरीद लो, मैंने तो खैर अपना हिस्सा भी बेच दिया, तीन भाई हमारे हैं, दो वहां लेक्चरर है खेती बाड़ी का काम करता है, मैंने कहा तीनों खरीद लो और इसको पैसे दे दो कि चलो, लेकिन वो भी बदनीयत है, वो सोचते हैं कि इसकी औलाद तो है नहीं, मरेगा तो हमारे काम ही आएगी इसकी जमीन। तो पहले तो वो ये कहता था कि अल्लाह मियां तूने मुझे बेबी बीवी भी नहीं दी, अब मेरी एक दुआ सुन ले कि मेरे सारे भाई मेरी जिंदगी में मरे। पहले तो ये दुआ मांगता रहा, अब सुना उसको शादी की पड़ी है, मैं अब जरूर शादी करके मरूंगा ताकि मेरे भाइयों के काम मेरी जमीन ना। तो इस तरह से वो जिद कर जाता है बार दफा कलाला, शायद सिर्फ उसी के हुक्म में गैर मवार का लफ्ज शायद आने की एक वजह ये भी हो। तो अब ये जरर पहुंचाया जा रहा है या नहीं, ये सरकमस्टांसेस भी तय कर सकते हैं, नियत की बात भी। बहरहाल हिबा का हुक्म है तसर्रुफ की उसको इजाजत, वो मिल्कियत क्या हुई जिसमें तसर्रुफ की इजाजत का, तो तसर्रुफ की इजाजत है, तसर्रुफ ही की बिना पर गिरफ्त होगी। एक माल में मुझे तसर्रुफ की इजाजत नहीं, मैं उसमें मैं सैंडल करने या उसको मैं ना अजर का हकदार हूं ना सजा का, मुझे तो उसमें तसर्रुफ का कोई हक ही नहीं है, तसर्रुफ ही में गलत तसर्रुफ करने से तो गुनाह होगा। तो हिबा की इजाजत इस्लामी कानून में है बिल्कुल है। अगर वो किसी अपने वारिस को महरूम भी करके दूसरे को दे देता है, कानून को देखिए एक है कानून की मजबूरी। हाँ अगर आप समझते हैं कि ऐसे बहुत से लोग करने लगे हैं तो फिर इसका कोई अदालत में जाना कानून बनाया, फिर होता यह है कि अगर एक का आपने जुल्म किया ना महसूस और साबित कर दिया अदालत में कि जुल्म करके हिबा दे गया था लिहाजा वापस होना चाहिए, तो फिर जायज पर भी एतराज होने लगेगा। कानून तो ऐसी चीज है, हम ये देख रहे हैं कानून से ज्यादा ये ओमनी बस के सामने दो कब्रें थी, आपने देखा वो अजीब कोई मुकदमा चल रहा है, उन्होंने दीवार खड़ी कर दिया, रात को ऐसा काम करते हैं पहले दीवार खड़ी कर दिया, अब लिखा हुआ था ये मस्जिद है और वो कानून वहां उन्होंने वकीलों ने उन्हें सिखाया कि तुम कहो जी ये तो मस्जिद थी जो ये गिरा गया, एक कब्र इधर है किधर है, अब सारे लोगों को मालूम है, पता नहीं कानून उसके बारे में क्या फैसला करे। मुझे अगर बैठ गए और मेरे ख्याल में पुरानी अदालतें होती ना तो जाकर मौके पे यही देखते कि ये जो मस्जिद है नीचे से खुड़वाओ, ये सड़क पक्की अंदर कहाँ चली गई है, पुरानी मस्जिद होती एक सीधी सी बात है हालांकि, लेकिन अदालत मौके पे आके नहीं देखेगी कि भाई इसको
पुलिस वालों को पैसे दे
हम दे दिला के बस चलो जी कर लेते। कानून तो इस तरह की चीज है, तो हिबा का कानून है अपना और उसको हमारे यहां बाब है और हिबा वापस लेना भी मना है शरीयत हदीस में आया है। बस अब आज चलेंगे इंशाल्लाह जो है ना, अब ये चंद बातें जिम्मे न आ गई क्योंकि इन पे बार दफा सवालात होते हैं। या अब देखिए बात यह है कि जो तो कुरान के बुनियादी वारिस है ना, आम तौर तक 70-75% केस तो ऐसे ही होते हैं कि कुरान की रूह से ही हल हो जाते हैं, इससे आगे बाज मुश्किल सूरतें आती उसके लिए फिर फुकहा ने बहुत कुछ किया, के किताबों में आए 10 विरासत के स्टेजेस आए, پہلے یہ پھر یہ پھر یہ نہ ہو تو یہ پھر یہ نہ ہو تو یہ پھر یہ نہ ہو تو یہ اور آخر پہ سٹیٹ آتی ہے. یعنی کوئی بھی نہیں ہے دور نزدیک کس کہیں کا بھی تو پھر ریاست اس کی جائیداد سنبھال لے اور جس آرڈر سے وارث ہے اسی آرڈر پر وہ ان کی ذمہ داری ہے سوشل سیکورٹی کی آدھی پر. مثلا سب سے پہلا وارث بیٹا بنتا ہے فرض کیجیے بوڑھے باپ کا غریب کا بیکار کا پہلا کفیل بیٹا ہے اس کا فرض ہے کہ روٹی کپڑا اس کو دے. اسی طرح سے جو جس طریقے پر نمبر دو پہ آتا ہے پھر نمبر تین پہ نمبر چار پہ دسویں نمبر پہ سٹیٹ آتی ہے. جس آدمی کا کوئی بھی نہیں ہے وہ سٹیٹ پہ مقدمہ کر کے اپنے روٹی کپڑے کے لیے رقم لے سکتا ہے. اسلامی قانون میں تو یہ ہے نفقات کا قانون جو ہے جو وراثت کا ہے اسی قسم کا وہ آلٹرنیٹو اس طرح سے ہے کہ جو جس کا وارث بنے گا وہی دوسری صورت میں اس کے اخراجات کا کفیل ہوگا اور اس طرح سے چلتا ہے یہ سسٹم. تو وہ بات کی باتیں تو بہت ریئر صورتوں میں آتی ہے بارہ لیکن عام طور پر یہی چلتا ہے.
اس طرح
اصل میں لینے والے تو سارے بول رہے ہیں وہ جو دینے والے
بول رہے ہیں.
بات کر رہے تھے اس میں ایک اور ایجنڈا بھی ہے کہ میں اپنے شدہ ہوں میری جائیداد ہے میں اپنی زندگی میں جو چاہوں جیسے بات
ٹھیک ہے
جو دھروں کر سکتا ہوں. دوسرا اس لیے بھی آپ میری زندگی میں نہیں بول سکتا وہ پیسہ میرا ہے زندگی میں اس کا حق نہیں ہے
نہیں ہے ٹھیک ہے
مرنے کے بعد اس کا
حق نہیں میرے لوگ. اصل میں آپ نے ایک ریفر کیا تھا کہ ایک شخص جو ہے اگر اپنی زندگی میں اپنی جائیداد اس لیے سے مطلب لوگوں میں تقسیم کر رہا ہے یا اللہ کی راہ دے رہا ہے کہ اس کا وارث کوئی نہ ہو
حماقت سے بھی کر رہا ہوگا یہ بھی ہو سکتا ہے کہ بالکل بالکل وہ نیکی سمجھ رہا ہو کہ بیٹے بیٹیوں کے لیے کچھ نہ چھوڑو ممکن ہے نیکی سمجھ رہا ہو. بلکہ حضرت علی کی طرف یہ قول منسوب کیا جاتا ہے کہ انہوں نے کہا بیٹے بیٹیوں کے لیے کچھ نہ چھوڑو کیوں اگر وہ نیک ہوں گے روایت کچھ اس طرح سے تو اللہ انہیں دے گا اگر بد ہوں گے تو تمہارے چھوڑے ہوئے مال میں برائیاں کریں گے اور تمہیں گے. لیکن نبی کریم صلی اللہ علیہ وسلم کا فرمان واضح موجود ہے کہ تم اپنے بیٹے بیٹیوں کو دوسروں کو محتاج نہ چھوڑ جاؤ ان کے لیے کچھ چھوڑ کے مارو. تو ساری چیزوں کو سامنے رکھے کہ وہ اتنی توکل کر رہا ہے کہ جی میں تو ساری مدرسے کو جائیداد دے دوں گا بیٹے بیٹی بے شک بھوکے مرے ہو سکتا ہے اس کی توکل ہی ہو سکتا ہے بیٹے بیٹیوں سے اس کو کسی ساری بات تو ہو سکتی ہے نا. کیا کلالا نہیں بھائی بہن بنتے ہیں نا ادھر ادھر تو دوسرے کیس تو بہت دور کے ہوتے ہیں نا نانا مامو جب وہ نہیں ہوگا تو پھر تو وہ اور دور دور کے وارثوں کی باری آتی ہے نا. تو اگر اس کا کوئی دور دور تک وارث نہیں ہے وہ اپنی جائیداد دے دے مسجد کو یا مدرسے کو یا کوئی وقف آدمی کو ٹھیک ہے اس میں تو پتا ہے. بلکہ وقف اولاد کی صورت بھی ہے غالباً حضرت عمر نے سب سے پہلے نکالی تھی اور ہمارے یہاں بھی میرے خیال میں ہے قانون ایک ہوتا ہے وقف علل اولاد کہ کوئی ہمارے ہاں وہ شیخ یاسین نے کیا تھا کہ مثلا آپ کی جائیداد ہے کوئی اس کو وقف علل اولاد کر دے کہ وہ اس کی جتنی آمدنی ہوگی اس میں سے آپ کی اولاد حصہ رہتی رہے گی لیکن اس کو نہ کوئی بیچ سکے گا نہ تقسیم کر سکے گا ان کو کچھ ایک حصہ. مثلا آپ کہتے ہیں کہ وقف علل اولاد ہے اس کی جتنی آمدنی ہو اس کا 3/4 کو میری اولاد میں حصہ رستی تقسیم کر دیا جائے 1/4 پہ فلاں فاؤنڈیشن یا کوئی مسجد یا مدرسہ وہ چلتا رہے گا. تو پھر ایک مستقل صورت آمدنی کی بن جاتی ہے کہ جائیداد میں سے یعنی جائیداد وہ پکی رہی فرض کیجیے اس کا 2 لاکھ ماہانہ کرایہ آتا ہے فرض کیجیے تو 2 لاکھ میں سے آپ نے نکال دیا 1.5 لاکھ تو میری اولاد کی ملے گا. بڑھتے جائیں پہلے ان کو 1000 ملے گا ممکن ہے پھر 5-5 روپے ملنے شروع ہو جائے لیکن وہ ایک وقف علل اولاد کی صورت ہے میرے خیال میں اور اس کی اسلام اجازت دیتا ہے اگرچہ یوں مس یوز کرتے. کالرا اسٹیٹ ایکٹ بنا تھا اور اب اس میں قتل ہو رہے ہیں ٹمانا میرے خیال میں اسی وجہ سے عمر حیات ٹمانا نے سینٹرل گورنمنٹ سے قانون بنوایا تھا کالرا اسٹیٹ جو ہے فضر حیات ٹمانا اور اس کے والد عمر حیات اس میں اسپیشل یہ تھا کہ یہ کالرا اسٹیٹ جو ہے یہ تقسیم نہیں ہو سکے گی وارثوں میں یہ پوری انٹیکٹ رہے گی ساری کی ساری اور وہ آپس میں جتنے جتنا ان کا حصہ آئے گا وہ لیتے رہیں گے لیکن ریاست انٹیکٹ رہے گی. ہوتا ہے نا تو بہرحال اس کی وجہ سے ان کے یہاں بڑے بڑے جھگڑے بھی ہوئے ہیں کہتے ہیں. تو وقف اللہ اولاد کے اس میں سے کچھ حصہ وقف کر دیا اور اولاد اس کو بیچ نہ سکے تقسیم نہ کر سکے لیکن اس کو بالکل محروم بھی نہ کیا جائے उसकी आमदनी में से उनको हिस्सा मिलता रहे एक मुकर्रर और बाकी मुस्तकिल वक्त चलता रहे यूं भी। गालबन हजरत उमर रज़ी अल्लाह अन्हु ने ऐसी कोई चीज की थी, कोई बाग था मेरे ख्याल में। बहरहाल ये कानून आपस में इंटर रिलेटेड है, हर एक के अपना एक दूसरे के मुतसादिम भी बनते हैं, जिसका मफाद जिससे वाबस्ता है, हिबा वसीयत और विरासत। जिसको वसीयत से मिलता है हो सकता है वो हिबा वाला जो है वो कहे ये गलत है, तो इनको रेगुलेट करने की जरूरत थी, इसलिए इनके अहकाम है। वसीयत हुई है जो मरने के बाद हो, हिबा जिंदगी में है और जिंदगी में देने की इजाजत शरीयत ने दी है। लेकिन जुल्म वाली बात जो है ना, वो जो दोज़ख में जाने वाली बात तो अलग है। नौमान बिन बशीर एक मशहूर साहबी है, वो वाकया बयान करते हैं कि उनके वालिद बशीर भी साहबी थे और बशीर साहब की दो बीवियां थी, एक नौमान की माँ जो गालबन छोटी बेगम थी और एक दूसरी थी। ये जो छोटी बेगम थी, इसने एक दफा कहा अपने खामिन से कि तुम फिर मेरे बेटे को कोई खास चीज दे दो, वरना बाद में तुम्हारे दूसरी औलाद झगड़ा करेगी ये वो। उन्होंने कहा ठीक है, शायद कोई घोड़ा था मेरे ख्याल में, तो उन्होंने कहा ये मेरे इस बेटे का होगा। बीवी वो जो थी खासी को होशियार थी, उसने कहा जी अंदर फले तो तुम कह रहे हो तो उसका होगा, इस पे कोई गवाह बना लो ताकि कल को फिर झगड़ा ना हो। कहा चलो गवाह बना लेते हैं। तो औरत ने कहा फिर सबसे बेहतर गवाह तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम है, उनके सामने जाकर कह दो कि ये मेरा माल इस बेटे का होगा, तो ये चलेगा सीधे। और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने बात की कि वो फला माल जो है ना वो अपने मैं इस बेटे को देता हूँ, मैं आपको गवाह बनाता हूँ। हाँ रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम तुम्हारे और बच्चे भी हैं? कहा जी हाँ है। कहा उनको भी इतनी चीज दी है? मैंने बेवकूफ तो मुझे जुल्म पे गवाह बना। फिर वो बयान किया और बात। अब देखिए जुल्म छुपा नहीं रहता कि ये आदमी जुल्म कर रहा है या वैसे हिमाकत से दे रहा है, जुल्म से दे रहा है, इंसाफ के साथ दे रहा है ये, या इनर एटीट्यूड है उसका, या जाहिरन फिर आप अलामात से तय करेंगे। निरा कानून इसमें साथ बात दफा नहीं भी देता, इसके साथ मिला ली थी तो विरासत के अहकाम के बाद फिर ये बयान हुआ है। दिल का हुदूदुल्लाह है, ये अल्लाह की हदें हैं। हुदूद हमारे यहाँ इस्लामिक कानून में तो वैसे सजाओं के लिए लफ्ज बोला जाता है, वो एक इस्तेलाह है। आम माना हद के भाई इससे आगे नहीं जाना, कोई पाबंदियां लगा दी है। इन मानों में अल्लाह की हदें हैं, यानी अल्लाह की मुकरर करदा हदें हैं कानूनी कि इनकी पाबंदी की जाए। ये नहीं मैंने कि अल्लाह इससे बाहर फैल नहीं सकता, इन मानों में हुदूदुल्लाह नहीं है। अल्लाह की मुकरर करदा हदें हैं, इनको तोड़ना नहीं चाहिए। वमन युति अल्लाह व रसूलहु, और जो इताअत करेगा अल्लाह और उसके रसूल की, युति मजदूम है मन की वजह से, युदखिल हो जवाब है, तो वो उसको दाखिल करेगा। युदखिल दाखिल करेगा वो उसको, युदखिल का फायल अल्लाह ताला है। जन्नात इन तजरीब इन तहत हल अनहार खालिदीन फीहा, ये पहले बार बार तर्जमा हो चुका है। वज़ालिकल फौज़ुल अज़ीम, और ये बहुत ही बड़ी, और ये ही बहुत बड़ी कामयाबी है। ज़ालिका मुब्तदा है और अल फौज़ुल अज़ीम को हम खबर करार देंगे, वरना ज़ालिकल फौज़ुल अज़ीम, ये अजीम कामयाबी तो फिर एक खबर और चाहिए है। अगर ये इशारा मुशानुल है माने तो अल फौज़ुल अज़ीम मारफा खबर है, इसलिए ही के साथ तर्जमा होगा। वमैया अस्सिल्लाह व रसूलहु, और जिसके नाफरमानी की, जिसने अल्लाह और उसके रसूल की, असा या असी, और या असी की ये गिर गई मन की वजह से, जिसने अल्लाह रसूल का कहना ना माना। वह या तअद्दा हुदूदहु, और उसने तोड़ा उसकी हदों को। तअद्दा ऐन दाल वाव मादा हुई है, ऐन दाल वाव अदा याद, उसको अगर आप बाब तफाउल में ले जाएं तो बनेगा तअद्दा, जो कि वाव ये में बदल जाएगी और पढ़ेंगे तअद्दा या तअद्दा। ये बाब इफ्तिआल से भी इस्तेमाल होता है, एतदा या अतदी, वही ऐन दाल वाव, उसके मैंने भी आगे बढ़ना तजावुज करना होता है।
यहाँ पर
ये तफाउल है, ये तो बाब तफाउल है ना, तफा आला तअद्दा वा, फिर तअद्दा या, फिर तअद्दा या तअद्दा, यूं बनेगा, या तअद्दी नहीं बनेगा, क्योंकि तफाअला या तफाअलो होता है, तअद्दा या तअद्दा। अब मन लगा तो ये है ना मई या असिल्ला है व मई यतअद्दा, वो भी तो मजदूम है ना, तो ये गिर गई यतअद्दा जी का ये गिर गई और बाकी रह गया व मई यतअद्दा। और जो तअद्दी इसी से मस्दर बनता है तअद्दीन, तसल्ली वगैरह की तरह वाव है ना, तो जो तजावुज करेगा तअद्दा यतअद्दा, तअद्दा यतअद्दा, याद रखिए असल में ये होती है तअद्दा यतअद्दा, सिर्फ दाल पे नहीं खत्म होता वो वाव ये की शक्ल अख्तियार करती है, ये तो मजलूम होने की वजह से गिरा है ना, और उसने तजावुज किया हुदूदहू, उसकी हदों से आगे बढ़ा यानी उसका कानून तोड़ा। युद्ध खेल हो नारन, वो उसको दाखिल करेगा एक ऐसी आग में कि खालिदन फीहा, वो उसमें हमेशा रहने वाला होगा, हाल वाला हुआ अजाब मुहीन, और उसके लिए जलील कुन अजाब होगा, अहाना युहीनो, जो कि असल में अहवाना युहवेनो है, हे वानून से बाब फाल का इसम फाइल है मुहीन मुहवेनुन, जो कि मुहीन बन जाएगा। तो ये भी एक काबिल गौर चीज है कुरान करीम पे अगर तदब्बुर किया जाए कि ये हुदूद तोड़ने का जिक्र कहाँ कहाँ है, वाकई हम हुदूद तोड़े इस वक्त तक हमने जो पढ़े हैं, अजीब बात है कि या तो निकाह तलाक के कवानीन में हुदूद का लफ्ज आया है, वो भी मुआशरते कानून है, इधर ये विरासत के मामले में आया है, इस तरह से किन किन कवानीन के साथ हुदूद का जिक्र आया, अगर इस पे आदमी गौर करे तो उसकी अहमियत वाजे होती है। और निकाह तलाक के सिलसिले में भी हुदूद का लफ्ज दो तीन दफा आया था, यहाँ आया है विरासत के सिलसिले में। वो हुदूदुल्लाह के ये अल्लाह की हदें हैं, ये कहकर जिना के मामले में तो वैसे हुआ ना सजा बयान करना, वो तो फिक्री इस्तलात बाद में बनी है, हद बमाने शरई सजा ये कुरान में कहीं नहीं इस्तेमाल हुआ, ये हमारी बात की कानूनी इस्तेला है। मसलन चंद खास जराइम है जिनकी कुरान ने मसलन सजा मुकरर की, उसी को हद कहते हैं, बाद में अगर उम्मत कोई कानून बनाती है तो उसको हद नहीं कहते। तो जिन जराइम की कुरान ने सजा बयान की वो उसकी हद है। इन मानों में मसलन काजी कहता है कि इस पे हद कायम की जाए, जुर्म साबित हुआ तो उसका मायना होगा कि जो कुरान ने सजा बयान की है वो दो, यूं होगा, चाहे वो मसलन 80 कोड़े बनते ये वो ये जरूरी नहीं कि कहे कि 80 कोड़े लगाओ, बल्कि ये कि हद जारी करो। तो हमारी वो इस्तेलाह बन गई है, उस इस्तेलाह में कुरान में यूं कहीं नहीं आया कि उस पर हद जारी करो, वो सजा है, उन सजाओं के लिए इस्तेलाह बनी। ये हुदूदुल्लाह कुरान करीम के कानून जो दिए हुए हैं उनको हुदूदुल्लाह ही कहा गया है, वो हद और मानों में है। वल्लाती यातीन अल्फाहिशता मिन निसाएकुम, और वो औरतें, अल्लाती की जमा है अल्लाती, वो औरतें यातीना जो के करें, अता याती का मायना है आना, और यहां अता बे आया नहीं कि उसका मायना हो लाना, बल्कि सीधा मफूल है यातीन अल्फाहिशता, इसका माना है बेहयाई कर गुजरना। याद रखिए आपने इससे पहले ये माना पढ़ा है यफरहून बिमा अतौ, खुश होते हैं उस पर जो वो करते हैं। अता याती का एक माना करना भी होता है, अता हो वो फला चीज उसने कर दी, या अता कजा व कजा फला चीज उसने की। तो इन मनों में ये आया है अतल फाहिशाता, उसने बेहयाई की, या लफ्जी तर्जमा करें जैसे कहते हैं कि अतानी वो मेरे पास आया, तो इन मनों में करें जो औरतें के आती हैं बेहयाई के पास, यानी लफ्जी तर्जमा अगर करें तो ये गुंजाइश भी बनती है या तीन अल फाहिशाता अताकुम, अताकुम वो तुम्हारे पास आया, जाकुम के मायने में आ जाता है। तो या करना मुराद ले या आना मुराद ले, अगर आना ले तो वल्लाती यातीन अल्फाहिशता वो औरतें जो फाहिशा के पास आती हैं, यूं कह ले, या दूसरा मैंने जो फाहिशा का इर्तकाब करती हैं। और फाहिशा इस्म फाइल का सीगा है, बेहयाई करने वाली औरत को भी कहते हैं, और खुद ये मस्दर भी है, बेहयाई के मानों में ही इस्तेमाल होता है फहशा और फाहिशा। वल्लाती यातीन अल्फाहिशता, जो औरतें बेहयाई करती हैं या बेहयाई की मुर्तकब होती हैं, मिन निसाएकुम तुम्हारी औरतों में से। अब ये वल्लाती भी था, मिन निसाएकुम यहां बयान का होगा कि वजाहत है कि ये तुम्हारी औरतें यानी मुसलमानों की औरतें या उनकी बीवियों के बारे में है, जो समझ लें ये मैंने, तो उनका ये हुक्म है तुम्हारी औरतों में से जो औरतें बेहयाई की मुर्तकब हों उनके बारे में है, फस्तशहदू अलैहिन्ना, बस उन पर तुम गवाह तलब करो, इस्तशहदा यस्तशहदू गवाह तलब करना, फस्तशहदू अलैहिन्ना उनके खिलाफ गवाह तलब करो यानी उनके जुर्म पर लाओ अगर तुम्हारे पास है कोई गवाह। ये नहीं मैंने कि इस्तशहाद का मैंने बनाओ झूठे गवाह, बल्कि तलब करो और अलैहिन्ना उनके खिलाफ यानी जो उनके जुर्म के कोई लहुन्ना तो फिर उनके हक में होगा, अरबातम मिनकुम तुम में से चार, या अरबातन फस्ता शेदू का मफूल है, और यानी अरबातन गवाह अरबात शहीदन शुहदा यानी आएगा इस तरह से, अरबातन का मफूल नहीं लिखा मेरा ख्याल में। ये पढ़ रहे थे फस्ता शेदू अलैहिन्ना अरबातम मिनकुम, बस तुम उनके खिलाफ या उन पर, उर्दू में तर्जुमा मुआवरा करेंगे, उन पर तलब करो गवाह यानी उन औरतों पर, अरबातम मिनकुम तुम में से चार। ये अरबातन के साथ अदद नहीं ना आया, तो ये इस तरह लिया जाता है अदद ऐसे मौके पर कि जो मादूद उसका बढ़ने वाला है, अगर होता तो तस्कीर तानीस के लिहाज से अदद उस किस्म का ले लेते हैं। मसलन अगर यहां मुराद होता चार औरतें ही गवाह तो फिर अरबान आता, यहां मर्द चूंकि मुराद है इसलिए अरबातन मुअन्नस अदद आया। वो हदीस शरीफ में आता है ना सलासुम मन कुन्न, तीन जिसमें हो, अब उसमें मुराद है सलासु सिफातें, तीन सिफतें जिसमें हो, क्योंकि वो सिफत मुअन्नस है तो वो लफ्ज फिर बगैर मादूद के सलासु आया, इस तरह से ही है सलासुम मन कुन्न अरबातन मिनकुम। फइन शाहिदु, बस अगर उन्होंने गवाही दी यानी वो गवाही दे इनकी वजह से, माजी का तर्जमा हाल में, फअमसिकूहुन्ना जवाब शर्त, बस तुम रोक लो उन औरतों को, अमसक युमसिकु इमसाकन रोक रखना, फिल बुयूते घरों में, उनको घरों में रोक लो यानी उनके मूवमेंट पर जिसे कहते हैं ना अंग्रेजी में रिस्ट्रिक्शन लगा दो, बाहर नहीं जाना या कुछ नजर बंद कह लीजिए, हत्ता यहां तक के यतवफा हुन्नल मौतो, उनको ठीक आके ले ले मौत, देखिए मौत है यतवफा का फाइल, हुन्ना मफूल है, यहां तक के उनको पूरे का पूरा ले ले मौत। अब देखिए मौत यतवफा का फाइल है, कहीं कहीं अल्लाह फाइल है, अल्लाह यतवफा अनफुसा, तो यतवफा का मैंने वफात देना जिमनी मैंने है, असल मैंने पूरा कब्जे में, यहां तो वाजे है बड़ा मौत उनको कब्जे में कर ले यानी उनको मौत आ जाए, औ या फिर यजअल अल्लाह नसब आई है हत्ता की वजह से, देखिए हत्ता की नसब यतवफा में नहीं जाहिर हुई, बल्कि ये यतवफा जिस तरह इन्होंने लिखा है ये एक ये का दरमाना होना चाहिए, मेरा ख्याल है कि ये शायद कुछ गलती है लिखने में, फे के ऊपर खड़ी जबर है, क्योंकि जो यतवफा है हत्ता की वजह से वो फे के बाद ये तो उसी तरह लिखी जाएगी, इसमें नहीं डाला इन्होंने, गलती की है। तो यतवफा हुन्नल मौत नसब में आएगा ना यतवफा, तो अगर तो हो जज़्म में तो फिर तो ये गिर जाती है, लेकिन नसब में वो उसी तरह रहती है, क्योंकि फर्ज ये पड़ता है यतवफा यो है तो या यतवफा या है, दोनों सूरतों में या, लेकिन यज आला में देखिए नसब जाहिर हुई है, और यज अल्लाह हो या बना दे यानी हत्ता यहां तक के बना दे अल्लाह लहुन्ना उनके लिए सबीलन कोई रास्ता, कोई रास्ता उनके लिए बना दे या मुकर्रर कर दे। अब इसकी तफसीर में आते हैं कि सूरत नूर की आयतें मुराद है और पहले ये हुक्म था और फिर वो या था, ये तफसीरी चीजें कि ये आयत कुछ तफसीर की मोहताज है, वो फिर वो सजा वगैरह का कोई जिक्र आया है ना, तो इसलिए वो भी एक रास्ता हो सकता है, कोई और कानून बना दे कुछ और मुकर्रर कर दे, तो सूरत नूर की आयतों के साथ मुफस्सरीन इसको मिलाते हैं, اب ہم تفسیر کی طرف زیادہ نہیں جائیں گے, ہم سیدھے چلیں گے. ان آیتوں کو سورت نور کی آیتوں کے ساتھ ملایا جاتا ہے, اس لیے کہ مر جائیں یا ہم کے لیے اللہ کوئی اور قانون کوئی اور صورت پیدا کر دے کہ ایک صورت یہ ہے کہ کوئی اور قانون بنا دے. یہ تفسیر انہوں نے کی ہے. وَلَّذَانِ يَأْتِيَانِهَا مِنْكُمْ فَآذُوهُمَا, اور وہ دو مرد جو کرے وہی کام, یاتے یانے ادا یاتی اوپر آیا یاتینا وہ عورتیں کرے, یاتے یانے وہ دو مرد کرے, تسنی کا صیغہ ہے نا, ہا کی ضمیر فاحشہ کے لیے ہے, اور جو وہ فاحشہ جو ہے اس کا ارتکاب کرے, منکم تم میں سے, فآذوهما تو ان دونوں کو دکھ دو. آزا یوزی ایزا ان باب افعال ہے, اس سے فعل امر ہے جو کہ اصل میں ہے آز یو, پھر وہ آزو ہما ان کو دکھ دو. اب دکھ کی کوئی قرآن نے ڈیفینیشن نہیں دی, مارو کیا مارو جوتے مارو ڈنڈے مارو, دکھ دینے والی کوئی بات ہے, ایزا پہنچاؤ یعنی سزا دو, مقرر نہیں کی. فَإِن تَابَا, بس اگر وہ دونوں توبہ کر لے, وَأَصْلَحَا پھر تصنیع کا صیغہ, اور وہ دونوں اصلاح کر لے, فَأَعْرِضُوا عَنْهُمَا تو ان دونوں سے چشم پوشی کر لو, نرا ان کو پھر تنگی نہ کرو. قرآن کریم کا اس طرح سے یہ توبہ اور اصلاح مقصود ہے, اور ہو سکتا ہے کہ زبانی میں کوئی یہ غلطی کرے. اس طرح سے ہم جنسیت کی طرف ہی بظاہر اس آیت میں اشارہ ہے, اگر جب بعض لوگوں نے مذکر کے صیغے کے باوجود بھی کہا کہ اس سے بھی مرد عورت ہی مراد ہے وغیرہ, ہو تو سکتا ہے تصنیع کے صیغہ میں دونوں مراد ہو, لیکن کیونکہ مذکر کا صیغہ تو اس میں مرد عورت دونوں مراد ہو سکتے ہیں, ایک مرد ہو ایک عورت ہو تو ان کے لیے بھی تصنیع کا صیغہ تو آئے گا, اور دونوں مذکر ہو تو بھی تصنیع کا صیغہ آئے گا. صیغے کے لحاظ سے گنجائش دونوں میں موجود ہے, دونوں کی موجود ہے. ہما میں بھی ضمیر دونوں کے لیے ایک ہی ہوتی ہے, صیغے میں آئے مذکر مؤنث تو بھی, جیسے آپ کہتے ہیں کہ وہ یعنی المرأۃ والرجل ذهبا, یعنی آپ کہیں گے کہ مرد اور عورت دونوں چلے گئے, ذهبتا نہیں کہیں گے. تو اس طرح سے جب دونوں آئے تو پھر مذکر مؤنث مراد ہوتا ہے, اس لیے یہ بھی کہا ہے مفسرین. ان اللہ کان توابا رحیما, بے شک اللہ تعالی تواب بہت زیادہ توبہ قبول کرنے والا, یہ بار بار مبالغہ کا صیغہ ہے, رحیم اور رحیم اور مہربان بھی ہے. کل سے میں انشاءاللہ اگلی آیت شروع کریں گے, آج حافظ صاحب بھی نہیں آئے تھے. بسم اللہ میرا الشیطان الرجیم, بسم اللہ الرحمن الرحیم. انما التوبۃ علی اللہ للذین یعملون السوء بجہالۃ ثم یتوبون من قریب فاولئک یتوب اللہ علیہم وکان اللہ علیما حکیما, صدق اللہ العظیم. انما بات صرف یہ, اس سے اوپر وہ توبہ کا چونکہ ذکر آیا تھا, برائی کے مرتکب اگر توبہ کر لے تو پھر ان سے درگزر کرو, ان کے پیچھے ہی نہ پڑ جاؤ, تو اس سلسلے میں توبہ کی پھر آگے بیان ہوتا ہے کہ شرائط کیا ہے. فإن تابا جو ہم نے کہا ہے کہ اگر وہ توبہ کر لے تو توبہ کس کی ہوگی, کیا زبانی جو کہہ لے یا کان پکڑ کے کہہ دے میری توبہ. انما توبہ, تو بات یہ ہے کہ جو توبہ ہے, توبہ تاب یتوبو کا مصدر ہے, لفظی معنی اس کا ہوتا ہے مڑ آنا, باز آنا, لوٹ آنا, یعنی جدھر جا رہے ہیں ادھر سے واپس آ جانا, لفظی معنی تو یہ ہے. پھر اردو میں توبہ کا ترجمہ توبہ ہی کیا جاتا ہے, اس کا کوئی لفظی معنی کرنے کی ضرورت ہی نہیں رہ جاتی. تو شاہ صاحب نے ویسا کیا ہے, وعدہ ہے قبول توبہ, یعنی یہاں توبہ سے مراد ہے توبہ قبول کرنے کا وعدہ جو اللہ کا ہے وہ ان شرائط کے ساتھ ہے. اللہ ہے اللہ پر, یعنی معنی تو بنتا ہے اللہ پر لازم ہے, اللہ کا معنی تو یہی ہوتا ہے کہ پورا کہ اللہ پر لازم ہے توبہ قبول کرنا. اب ادھر یہ ہے کہ اللہ پر لازم کچھ بھی نہیں, پھر اگر لازم ہو جائے تو وہ تو پابند ہو گیا, اس لیے وعدہ ہے قبول اللہ نے جو لازم کیا ہے نا, وعدہ کیا ہے کہ میں ضرور قبول کروں گا وہ ان شرائط کے ساتھ. یا یوں کہ یہ توبہ قبول کرنے کی شرط اللہ پر یوں ہے, اللہ اللہ پر یعنی اللہ پر لازم ہے, للذین ان لوگوں کے لیے جو کہ یعملون کرتے ہیں یا کر گزرتے ہیں السوء برائی, بے جہالت نادانی کی وجہ سے یا کسی ناواقفیت کی بنا پر, اگر نکرہ کا ترجمہ کرنا چاہیں تو ایک تو یہ کہ برائی جہالت سے کی ہے, جہالت سے مراد یا تو یہ بھی ہو سکتا ہے کہ پتہ ہی نہیں تھا کہ یہ برائی ہے, اگنورینس جسے کہتے ہیں, اور یہ بھی جہالت ہے کہ اس وقت جذبات میں مغلوب ہو گیا और कर गुजरा, वो भी एक जहालती की बात है। सुम यतूबून मिन करीबिन, फिर वो तौबा करते हैं या बाज आते हैं, मिन करीबिन जल्द ही, मिन करीबिन करीब से ही, यानी बहुत दूर नहीं उसमें चले जाते। ये पहले आया है वाला, वो आता था ना, वलम युसरू अला मा फअलू वहुम यअलमून, इसरार नहीं करते। वही बात यहाँ है कि गोया पता चलता है, या वो मगलूबुल जज्बात जो होके गुनाह कर बैठते हैं तो फिर फौरन जो पता चलता है तो संभलते हैं। तो ये दो शर्तें हैं कि नादानी से या जहालत से गुनाह हुआ हो, बिल्कुल आमदन और ठीक के पता था और जानबूझ कर किया है वो ना हो। दूसरे फिर तौबा भी करीब से ही की जाए, यदि बहुत अरसे तक उस गुनाह को ना किया जाए। इसमें कबूल तौबा का वादा अल्लाह की तरफ से है, और फिर इस वादे की तशरीह यह है, फउलाएका ये लोग जो है, यतूबुल्लाहु अलैहिम, अल्लाह उन पर तवज्जो फरमाएगा। वही बात, इन्नमा तौबा तो अलल्लाह है, फिक्र लंबा हो गया था, तो बात तो यूं भी हो सकती थी, इन्नल्लज़ीन यअमलून सुअ बिजहालतिन सुम्मा यतूबून मिन करीबिन फउलाएका यतूबुल्लाहु अलैहिम, यानी वो इन्नल्लज़ीन से शुरू होता, लेकिन बात शुरू हुई थी तौबा अल्लाह पर सिर्फ इन लोगों की है, यानी वादा तौबा। फिर उस वादा तौबा की तशरीह है, फउलाएका यतूबुल्लाहु अलैहिम, ये लोग हैं जिन पर अल्लाह तवज्जो फरमाएगा, या दूसरे लफ्जों में कहे जिनकी अल्लाह तौबा कबूल करेगा। वकान अल्लाह अलीमन हकीम, और अल्लाह अलीम हकीम है। ये हम पहले बयान कर चुके हैं कि ताब अल्लाह अलल अब्द, ये मुहावरा यूं होता है, अल्लाह ने बंदे की तौबा कबूल की, व ताब अल अब्द इलल्लाह, बंदे ने अल्लाह के सामने तौबा की, ये दो सिलों से फर्क पड़ता है। وَلَيْسَتِ التَّوْبَةُ لِلَّذِينَ يَعْمَلُونَ السَّيِّئَاتِ, और नहीं है तौबा, लैसत नहीं है या नहीं होगी, अब तौबा तौबा यानी वादा कबूल तौबा, अगर शाह साहब के मैंने ले, लिल्लज़ीना उन लोगों के लिए जो के يَعْمَلُونَ السَّيِّئَاتِ, करते हैं बुराइयां या करते चले जाते हैं, यूं कह लें सैयात, सैयात उनकी जमा है, एक नहीं बुराइयां करते चले जाते हैं, हत्ता इज़ा हवारा अहदहुम अल-मौत, यहां तक कि जब आ मौजूद हुई उनमें से किसी एक के पास मौत। हदरा का फाइल मौत है, हदर अल मौत अहदहुम, हदर आते जो डायरेक्ट मफूल है ना, वो यूं ही आता है, यानी हजर तो हूं, इसका मैंने मैं उसके सामने हाजिर हुआ, वो मफूल हजर तो जैद है, मैं जैद के सामने हाजिर हुआ, यही पहले आया था ना। वाइज़ा हज़र अल किस्मता उलुल क़ुरबा, जब उलुल क़ुरबा तकसीम के वक्त आ मौजूद हो, अभी सूरत अन्निसा में आया था, तो इस तरह से हज़र अल मौत, मौत आ मौजूद हुई, क्योंकि मौत अरबी में तो मुज़क्कर है, सीगा मुज़क्कर आया, अहदा हुम उनमें से किसी एक की, ये नसब में आया, अहदा की दाल उस नसब की अलामत है, दाल की ज़बर, यहाँ जरूरत तो नहीं है, ये तो कंस्ट्रक्शन है बस, वरना हुम होता ना, मसलन हवारा हुमुल मौत, फिर तो जरूरी था उनको मौत आई, ये अहादा है, ये तो वैसे फिक्र तो हो सकता हवार अल मौत अहादा हुम, लेकिन यही तो वो शायरी है कुरान करीम की, कि वो शेरों की तरह इबारत को आगे पीछे लफ्जों को लाता है। जो काले तकदीम ताखीर का कोई मकसद बन नहीं जानता इल्मे मानी में, लेकिन मतलब यह है कि ये शायरी की तरह जिस तरह से शेर में लफ्जों को आगे पीछे कर लेते हैं, कुरान करीम का ये अदबी पहलू जरूर है। बाला उसने कहा, यानी वो फिर कहता है, क्योंकि ये जवाब इज़ा शर्त की आई है ना, बल्कि तर्जमा करना चाहिए जब मौत आती है उनमें से किसी को, इज़ा की वजह से तर्जमा हाल में करना चाहिए। वाला तो वो कहता है, शर्त के मनों में ये तर्जमा हम कर रहे हैं, इन्नी बेशक मैंने, इन्नी इन्नी तुब तो बाज आया मैं तो, अल आना अब से, अल आना इसी तरह पढ़ा जाता है कुरान करीम में, ये लिखा इस तरह जाता है, वैसे आम अरबी में अलिफ लाम अलिफ ला और एक नून और लिखेंगे अल आना, और ये अल आनो अल आने नहीं होता, सिर्फ इसी तरह से आता है अल आना, इन्नी तुबतुल आना, मैं अब तौबा करता हूं, وللذین اور نہ ہی ان کی ہوگی، یعنی لیست التوبہ تو للذین اور پھر آگے یہ اس پر عطف ہے ولا للذین یموتون، نہ ہی ان کے لیے ہے جو کہ یموتون مر جاتے ہیں، مات یموتون وہم کفار اس حالت میں کہ وہ کافر ہوتے ہیں، واو حالیہ یعنی کفر پر مرنا یا گناہ کرتے کرتے موت آنا، موت کے قریب کی توبہ نہیں ہوتی، پھر اس کی تفصیل علماء نے کی ہے، بعض جگہ توبہ کا لفظ ہے اور اس سے مراد یہی ہے کہ توبہ نہ ہو، فرعون کی توبہ کا ذکر آتا ہے مرتے وقت، جس سے پھر یہ مسئلہ سیدھی سیدھا ہے کہ مرتے وقت کی توبہ نہیں قبول ہوتی، ایک تو یہ اور گویا کہ کافر مرے یا گناہ کرتا مرے، اس سے پھر مسئلے نکلے کہ گناہ کرنے والے کی بھی توبہ نہیں ہے اور کافر کی بھی، تو کیا گناہ سے آدمی کافر ہوتا ہے یا نہیں ہوتا، بڑی لمبی چوڑی بحثیں پھر معتزلہ اور دوسروں میں اور عشائرہ میں ہوئی کہ مومن گناہ کرے تو کافر ہو جاتا ہے یا نہیں ہوتا، اور پھر تھیوریٹیکلی تو انہوں نے کہا کہ نہیں ہوتا، لیکن اس کی عذاب وغیرہ کا ذکر قرآن میں آتا ہے، خارجی تو کہتے ہیں کافر ہو جاتا ہے، معتزلہ کہتے ہیں نہ وہ کافر ہوتا ہے نہ وہ مومن ہوتا ہے، درمیان میں ہوتا ہے، منزلہ تم بین المنزلہ تے، اس طرح سے یہ نظریاتی بحث ان اس قسم کی آیتوں سے پیدا ہوئی۔ اولئک اعتدنا لہم عذابا علیما، اولئک مبتدا، اعتدنا ہم نے تیار کیا، اعتدنا یہ مادہ اس کا عین تے دال ہی ہے، یاد رکھیے کوئی اس میں عین تے دال افعلنا یہ کوئی اس میں وہ نہیں ہوئی، اعتد وغیرہ جو تھا نا اعتدا یا اعتدی اس سے نہیں ہے، عین تے دال اس کے معنی تیار کرنا ہوتا ہے، اسی سے قرآن کریم میں آیا ہے رقیب عتید جو بالکل الرٹ اور تیار بیٹھا ہو، تو اعتدنا افعلنا ہے، عین تے دال سے ہم نے تیار کیا، لہم ان کے لیے عذاب علیم مفعول ہے دردناک عذاب، یا اعتدنا عذاب علیم لہم، عبارت تو یوں بھی ہو سکتی تھی لیکن وہ جو آیت کا وقف جس طرح سے آ رہا ہے ایک طرح کا وہ جیسے شعر کا قافیہ ہوتا ہے، لہم پہلے لگانے سے وہ بات بن گئی ہے، یا ایوہ یہ اس میں توبہ کا فلسفہ ہے، قرآن میں اور بھی ایک جگہ آیا ہے اور اس میں اور ضمناً پھر احادیث میں جو کچھ توبہ کے بارے میں آیا ہے مفسرین یہاں لکھتے ہیں، نساء کا بھی ہو سکتا ہے، زیادہ بہتر تو یہی ہے کہ ان کو مجبور کرتے ہوئے تم ان کے وارث نہ بن جاؤ، یہ وارث ہونا سے کیا مراد ہے، ایک تو سیدھی سی بات ہے کہ اہل عرب عورتوں کے وارث، مر گیا کوئی مرنے والے کی عورتیں مترکہ ہے، اب جو وارث ہے وہ چاہے اپنے ساتھ شادی کر لے آگے کسی کو دے دے، اس طرح کے ان کے رواج ہوتے ہیں، چاہے وہ عورت پسند کرتی ہو یا نہ کرتی ہو، ایک تو یہ سیدھا معنی ہے، بعض نے ورث النساء کا معنی یہ بھی کیا کہ ان کے مال کو حاصل کرنے کی کوشش کرے، اس صورت میں ان حامدوں کو حکم ہے جو اپنی بیویوں سے مال بٹور کے ان کو الگ کرنا چاہتے ہیں، یہ تو تفسیر کی بات ہے لیکن وہ عربوں کا رواج اس کا سیدھا معاملہ معلوم ہوتا ہے، انتر سنسا کرہا یہ تمہارے لیے حلال نہیں ہے کہ عورتوں کے مالک بن جاؤ، وراثت میں ان کو لے لو، عورتوں کو ناخوش ہوتے ہوئے بھی، یعنی وہ ناخوش ہوں تب بھی، ولا تعذلوهن اور ان کے لیے رکاوٹ نہ ڈالو، یہ پہلے لفظ آ چکا ہے عین ضاد لام عزل میں نے رکاوٹ ڈالنا، ان کو منع نہ کرو، ان کے لیے رکاوٹ نہ ڈالو، لتذهبوا ببعض ما آتيتموهن تاکہ، یعنی یہ مفعول له ہونا تھا لیکن لام زیر لے سے آ گیا تو وہ منصب نہ رہی، تذهبوا بے ذهب بے میں نے لے جانا پڑھایا آپ نے ذهب اللہ بنور، تاکہ تم لے جاؤ بعض ما کا آتے تو منہ نہ کچھ حصہ اس کا جو تم نے ان عورتوں کو دیا، آتے تم نے دیا ہننا ان عورتوں کو، اور جب جمع مخاطب کا صیغہ کے ساتھ ضمیر مفعول آ رہی ہو تو وہ ایک واو کا اضافہ اس کے اینڈ پہ ہوتا ہے، وہ آتے تم کے بعد آتے تو منہ ہوا ہے، جو تم نے ان کو دیا یعنی حق مہر مراد تو یہی ہے عورتوں کو دینے کا، اس کا کچھ حصہ لے جانے کے لیے ان کو ستاؤ نہیں، الا سوائے اس کے یعنی وہ لا یحل لکم، اب یہ اگر منع کرے کہ اپنی عورتوں کا حق مہر لینے کے لیے کہ یہ چھوڑ کے کسی طرح سے جائے ان کو تنگ کرے ہم طلاق دیں تو حق مہر دینا پڑے گا، ان معنوں میں یہ میں نے بھی آتا ہے اللہ یا دینا بے فاحش مبینہ سوائے اس کے کہ وہ یا دینا بے لائیں یا کر گزرے. اور اگر ہم کر گزرے کا معنی کرنا چاہیں تو عربی میں بے ہٹا کر اللہ یا دینا فاحش تن بھی کر سکتے ہیں. اوپر ہی آیا ولادی یا دین الفاحش تھا, وہ یوں بھی ہو سکتا تھا ولادی یا دینا بل فاحش اتا بے لانا اتا کام کرنا, مگر یہ کہ وہ عورتیں آئے فاحشہ مبینہ کے ساتھ. فاحشہ اوپر بھی گزرا ہے یہ اسم فاعل ہے لیکن یہاں ان معنوں میں نہیں بلکہ مصدر کے معنوں میں آئے, اسم کے معنوں میں آئے بے حیائی نہ کہ بے حیا عورت. مبینہ اسم فاعل کا صیغہ ہے بینہ یبینوں سے, اور اس کا میں نے واضح کرنا بھی ہوتا ہے اور بعض کہتے ہیں کہ بینہ کے میں نے لازم کے بھی ہے واضح ہونا بھی, اسی لیے مبینہ کہ میں نے واضح ہونے والی یا واضح کرنے والی, اور واضح کرنے والی یعنی کرنے والے کا جرم واضح کرنے والی اتنی برائی ہو یا ہونے والی, پھر اس کا ترجمہ کیا جاتا ہے کھلم کھلا بے حیائی. کھلا کھلا بے حیائی کی مرتکب ہو تو اور بات ہے. ہے تو فائل نا, لیکن اسم فائل کے وزن پر مصدر وغیرہ اور اسم آتے ہیں, ضروری نہیں کہ اس سے مراد اسم فائل کے مونس ہو. خائنہ میں نے خیانت کرنے والی عورت نہیں ہوتا بلکہ خیانت مراد ہوتا, اور بلکہ اس تے کو کہتے ہیں مبالغہ کی تے, یعنی فاحشہ میں نے بہت بڑی بے حیائی, خائنہ بہت بڑا خائن, اس طرح سے یہ تے مبالغہ کی ہوتی ہے. تانیث تو ویسے ہوگی کیونکہ تے ہے, اس کو ہم ٹریٹ مونس کی طرح کریں گے, لیکن دراصل یہ علامت تانیث کی خاطر نہیں آئی بلکہ اصل علامت تھے مبالغہ کیا. بہت کلم کلا بے حیائی کی مرتکب ہو تو, اب اگر وہ معنی کریں تو بعض نے اسی لیے وہاں وقف مطلق کیا ہے کہ وہ عورتوں کے وراثت والا مسئلہ الگ ہے اور یہ اپنی اور دوسری بلا تعبلوہن سے مراد گویا کہ خامد ہے, اور ان کے وارث بھی مراد تو ہو سکتے ہیں کہ ان عورتوں کو تنگ نہ کرو تاکہ تمہارے باپ دادا نے جو ان کو پیسے دیے وہ دے کے تمہیں جان چھوڑا جائے, یوں میں نے تو کر لیتے ہیں. لیکن ولا تعذلوهن کے مخاطب اصل میں خامد ہیں کہ بیویوں کو ان کے حق مہر لینے کے لیے کہ ہمیں دینا نہ پڑے, خود ہی وہ چلی جائے تنگ کرانا طلاق کے لیے, گویا کہ یہ طلاق کے لیے. اور اگر ولا تعذلوهن وہ مانے تو پھر مطلب یہ کہ ان کو نکاح سامی کرنے سے نہ روکو تاکہ تم کچھ پیسے لے لو جو ان کے پاس ہے یا تمہارے باپ نے یا کسی رشتہ دار نے دیے تھے ان کو لے لو. تو بلا تعدلو ان کے یہاں دونوں محنت مقصرین نے کی ہیں, ان عورتوں کو نکاح آسانی سے نہ روکو جو بیوائیں تو وارث بن بیٹھ, یا وہ حکم الگ تھا کہ عورتوں کا وارث ہونا تمہارے لیے درست نہیں ہے, اور اس طرح سے اپنی بیویوں کو تنگ کر کے اپنا پیسے لینا سوائے اس کے تو وہ بے حیائی کی مرتکب, وہ یہ بھی ٹھیک نہیں ہے. وعاش یہ اگلے حصہ پھر اسی کو سپورٹ کرتا ہے, وعاشروہن بالمعروف اور ان کے ساتھ معاشرت کرو بھلے طریقے پر, زندگی بسر کرو. عاشر یعاشر معاشرتن مل کر رہنا, عین شین رے سے. عاشروہن فاعلوہن, نا نا یہ دیکھیے فاعلوہن باب مفعلہ ہے معاشرت, ان کے یہ جو ہوتا ہے ڈائریکٹ مفعول آتا ہے عاشرہ ہو, اس نے اس کے ساتھ زندگی بسر کی. عربی میں یوں نہیں کہتے عاشرہ معہ ہو, بالمعروف بھلائی کے ساتھ یہ لفظ آ چکا ہے پہلے بھی. فَإِن كَرِهْتُمُوهُنَّ پس اگر تم ان کو ناپسند کرتے ہو, صیغہ ماضی کا ہے کرہتم, تم نے ناپسند کیا, کرہا یا کرہو, کرے تم اسی طرح میم کے پیچھے واو لگا ہے مفعول ضمیر کی وجہ سے, اگر تم اسے ان کو ناپسند کرتے ہو ان کی وجہ سے, ہم فی الحال میں ترجمہ کر رہے ہیں. فاحسا پس عین ممکن ہے کہ, یا قریب ہے کہ معنی ہوتا ہے اس کا فعل مقاربہ ہوتا ہے, فاحسا پس قریب ہے کہ, یعنی یہ کچھ بعید نہیں کہ, اردو میں اگر یوں ترجمہ کریں زیادہ بامعاورہ ہو جاتا ہے, تو یہ کچھ بعید نہیں ہے کہ, میں نے تو وہی بنتا ہے قریب ہے کہ, ان تکرہ شیئن کہ تم ناپسند کرو کسی چیز کو, شیئن مفعول ہے, کرہا ہو اس نے اس کو ناپسند کیا, تکرہ تم ناپسند کرو شیئن کسی چیز کو, یہ مفعول بھی ہو سکتا ہے. وَيَجْعَلَ اللَّهُ فِيهِ اور بنا دے اللہ اس میں وَيَجْعَلَ اللَّهُ عَنْ کی وجہ سے لام کی زبر ہوئی ہے, اور اللہ بنا دے فی ہی یعنی فی ہذا الشیء خیرن کثیرن دوسرا مفعول ہے, اللہ بنا دے اس میں, فی ہی پہلے مفعول کی ایک طرح سے جگہ لے گیا ہے, خیرن کثیرن بہت سی بھلائی رکھ دے. وَإِنْ أَرَدْتُمُ تو یہ کچھ بعید نہیں ہے کہ تم کوئی چیز پسند کرو اور اللہ اس میں بہت سی بھلائی رکھ دے. تمہیں کیا معلوم تم ایک عورت کو ناپسند کرتے ہو, شاید اسی میں اللہ تعالیٰ تمہارے لیے کوئی بھلائی کی سبب صورت ہی پیدا کر دے. یہ تو اللہ ہی بہتر جانتا ہے. ہمارے میرے بھائیوں کی اسی طرح سے دو شادی ہوئی, آدمی کو کیا معلوم ہوتا مستقبل میں کیا ہونے والا ہے. ایک دو ہمارے ماں باپ نے بلکہ والدہ نے بڑے جو ہے نا تڑپ تڑپ کے اپنی بھتیجی حاصل کی کہ یہ تو ہم نے رشتہ لینا ہی ہے اور یہ وہ. اور ایک وہ میری سالی تھی, اس کو لینے نہیں چاہتے تھے, نہ میرا بھائی تھا ماں تھا نہ کچھ, بہرحال وہ کسی طرح سے انہیں آمادہ کیا, ہو گئی شادی. اب خدا کی شان ہے آخرت کا تو آخرت جان ہے, لیکن وہ جو ناپسندیدگی سے کی تھی اس کی کوئی لڑکی نہیں, یہ تین لڑکے ہیں اور تینوں آپ اچھے خاصے پڑھ گئے ہیں. اور جو بڑے چاہ اور شوق سے لی تھی اس کی سات بیٹیوں. یعنی اللہ کے کام اللہ ہی جانتا ہے. بس تو یہ قرآن کریم نے برائٹ سائڈ کو دیکھنے کی تلقین کی. اور سچی بات یہ کہ دنیا میں معاملات اسی طرح چلتے ہیں. اگر برائٹ سائڈ پہ ہم انویسٹ کرتے ہیں لاکھ روپیہ دو لاکھ, خیال یہی ہوتا ہے کچھ آئے گا. اگر یہی سوچے کہ یار یہ بھی جائے گا, پھر تو بالکل انویسٹمنٹ سب چھوڑ دے. سارے کر دے. کسی رسک والی نوکری, فوج کی نوکری, ایئر فورس کی ہے, آدمی کرتا ہے, اگر یہی سوچے کہ مرنا ہے تو پھر تو کوئی بھی نہ جائے. لیکن اس کے کچھ روشن پہلو بھی ہوتے ہیں. تو دنیا تو روشن پہلو سے چلتی ہے. اگر صرف ڈارک, جسے آپٹیمسٹ اور پیسیمسٹ کہتے ہیں ایک طرح سے, وہ دیکھے تو پھر تو بات نہیں بنتی. وہ ناراض تو مستدال زوجن مکان زوجن. اور اگر تم نے ارادہ کیا, ارادہ یرید ارادہ سے اراد, ارادہ ارادہ ارادو ارادت ارادتا ارادنا, یہی بنے گا نا, پھر الف گر جائے گا, رے واؤ دال اس کا مادہ ہوتا ہے, ہاں پھر وہ واؤ گرتی ہے. اراد تم یہ دال اور تے چونکہ ہم مخرج ہیں اس لیے پھر اس میں دال نہیں بولی جاتی, ورنہ تو دال کا کلکلا ہونا چاہیے. اراد تم, دال تو کلکلے کا حرف ہے. تو اراد تم, اگر تم نے ارادہ کیا, ان کی وجہ سے ترجمہ کر لے, اگر تم نے ارادہ کر ہی بیٹھے ہو, کر لیا ہے یا کرتے ہو, کس چیز کا ارادہ؟ استبدال کا. استبدال مفعول آیا اراد تم کا, اراد تو قضا, میں نے فلاں چیز کا ارادہ کیا. تو اراد تم استبدال, تبدیل کر لینے کا ارادہ کیا, استبدال کا ارادہ کیا. استبدال استفعال ہے بے دال لام. استبدال زوجن مضاف مضاف الیہ ہے, بیوی کا تبدیل کر لینا. مکان زوجن بیوی کی جگہ, مکان کی جگہ. اگر تم نے بیوی کی جگہ بیوی تبدیل کرنے کا ارادہ کر لیا, یعنی ہو, اور یہ مطلب یہ ہے کہ ایک بیوی کو چھوڑنا چاہتا ہے پھر ایک اور کرنا چاہتا ہے کسی وجہ سے, وَآتَيْتُمْ إِحْدَاهُنَّ قِنْطَارًا, اور تم نے دیا, آتَيْتُمْ تم نے دیا, إِحْدَاهُنَّ ان میں سے ایک کو, قِنْطَارًا ڈھیر, قناطیر المقنطرہ میں آپ نے پڑھا تھا, اور تم نے ان میں سے ایک کو دیا ڈھیر, یعنی بہت سا مال دیا حق مہر میں, یہ مراد ہے. یہاں قابل غور چیز یہ ہے کہ احداہن, اوپر تو دو بیویوں کا ذکر ہے, بیوی کے بدلے بیوی بدلنا چاہتے ہو, تو کہنا اگر کہیں کہ احداہما, تو پہلی کو تو دیا جو ابھی کی نہیں, اس کو تو کچھ دیا نہیں, تو پھر یہ ہننا جمع کیسے آ گیا؟ اوپر تو ہے اگر تم نے بیوی کے بدلے بیوی رکھنی ہے. وہ آتا ہے تو منہ ہا مثلاً فرض کر دیں, جس کو بدلا ہے وہی سیکھا آنا چاہیے تھا, اس عورت کو تم نے دیا گنتارن, یہ ادا ہننا. اب یہی وہ قرآن مجید کا انداز ہے کہ سمپل گرامر کام نہیں دیتی. پھر انہوں نے کہا کہ مرد سب مخاطب ہیں, ان کی بیویاں مراد ہے کہ کسی مرد کی کسی بیوی کا یہ معاملہ ہو سکتا ہے, कि तुमने अपनी बीवियों में से किसी को जिसको तुम बदलना चाहते हो यानी तलाक देना चाहते हो उसको बहुत सा माल दिया है और अब तलाक भी तुम देना चाहते हो और बहाना ये ढूंढ रहे हो कि किसी तरह से वो मार भी ना देना पड़े तो फला ताखुदू मिनहु शैया उसमें से तुम कुछ चीज भी हासिल नहीं करोगे हरगिज हासिल मत करो यानी मुराद मार ही है। इसी आयत की बिना पर वो मशहूर वाकया है कि हजरत उमर रजी अल्लाह के संबंध में कोई बात चल निकली होगी पैसा आ गया था लोग दिखावे के लिए बड़े मार बांधने लगे इतना बड़ा उन्होंने कहा ये बुरी बात है उन्होंने कहा मैं इस पे सीलिंग लगाऊंगा कि इससे ज्यादा हकमायर नहीं हो सकता बल्कि उन्होंने शायद जाहिर भी किया और फिर एक जलसे में एक औरत खड़ी हो गई उसने कहा अमीरुल मोमिनीन बात यह है कि अल्लाह मियां तो ढेर की बात करता है उसने तो कोई पाबंदी नहीं लगाई औरत का हक है उसको लाख ले ले मैर में आप इसमें सीलिंग औरत के हक में पाबंदी लगा रहे हैं तो हजरत उमर ने कहा वाकई ठीक है ये औरत ठीक समझी है। हाँ इस ऐसे ही इस्तेदलाल हुआ था बला ताखुदू मिनहु शैया उसमें से कुछ न लो। अब ये जो था ना देना लेना और सिवाय इसके कि बेहयाई आए तो बस महर नहीं तोड़ सकते ये इधर फिर शरीयत को छोड़े तो लोग अजीब अजीब बातें करते हैं। हैदराबाद दक्कन में सुना था कि हक महर बांधते थे कि जी अच्छा जी 10,000 रुपया और 10 शेर मच्छर की चर्बी हक महर होगी। अब उनका ख्याल ये था कि अब औरत को तलाक किसी सूरत में नहीं दे सकता 10,000 तो छोड़े 10 शेर ये 20 शेर मच्छर की चर्बी कहां से लाएगा नहीं। फिर नतीजा ये होता था कि वो कहते थे मच्छर की चर्बी तो नहीं मिलती औरत पे इल्जाम लगा जिना का और जान छोड़ा हक मैर भी जाएगा सब फिर जुर्म गैर शरई तरीके से फिर नतज भी गैर शरई निकलते। बहरहाल मसला ये है कि औरत का हक मैर इस तरह से तंग करके मर्द को लेना कि वो छोड़ दे ये उसके लिए जायज नहीं है। फिर कुरान ने कहा अता खुदून हूं बुहतान मुबीना ये सवालिया है क्या तुम उसको लोगे मिन हो की जमीर उसी महर के लिए है और ता खुदून हूं की जमीर भी माल के लिए है क्या तुम लोगे वो यानी माल बुहतानन ये हाल होगा यानी बुहतान बांधते हुए और वाजे गुनाह करते हुए यानी उसको बोहतान होते हुए और इसमें मुबीन होते हुए कबूल करोगे कि वो माल लेना बोहतान है। बोहतान के लफ्जी मैंने होते हैं अचानक किसी को हैरान कर देना बहाता या बहातो आपने पढ़ा है बोहे कल्लजी कफर मबहूत कर देना उससे बोहतान निकला। फिर इसके माने होते हैं किसी के बारे में वो बुराई बयान करना जो दरअसल उसमें हो ही नहीं। अगर वो उसमें है बुराई और आप सिर्फ बयान कर रहे हैं तो ये गइबत है पीठ पीछे कर रहे हैं तो ये जुबान के गुनाहों में से वो एक बनता है। तो बोहतान बोहतान या बात तो फतह से आता है
कूलर तो खराब है
चलो ठीक है। तो शाह साहब ने बोहतान का तर्जमा इसीलिए सितम किया है यानी जुल्म करते हुए बोहतान भी जुल्म ही है वह इसमें मुबीना और वाजे गुनाह मुबीन के लफ्जी मैंने वजाहत करने वाला फिर इसमें मुबीन वजाहत करने वाला गुनाह यानी वाजे गुनाह तो ये तो वाजे गुनाह होगा तुम कैसे कबूल करते हो वकैफ ताखुदू ना हो और तुम कैसे
क्राइटेरियन है सही इसके पीछे कोई मुकाम की माली से दिक्कत है या औरत जो मुतालबा कर ले
ये पामी एक मामला है जिस तरह से तय कर ले। इसमें बाद ने यह भी कहा कि वो किसी ने सिर्फ कुरान पढ़ाना ही अकबर मुकर्रर कर दिया ऐसी चीजें साबित है। औरत बात तो यह है कि औरत का हक है वो जो चाहे तय करे खामिद की तो फिर नान नफकेत के एतबार से होता है कि भाई उसका स्टैंडर्ड देखा जाएगा।
आजकल
होता है वो हमारे फुकहा ने कुफ का मसला जब लिया ना तो फिर वो कुछ स्टेटस कॉन्शियस हो गए थे मुसलमान जब हुकूमत बनी तो अपना माशरती सोशल स्टेटस जो है उसकी कॉन्शियसनेस के पेश नजर हक मायर पे मानते थे तो उस जमाने में फिर ये कहा गया कि औरत का हक मायर कम अज कम उतना तो होना चाहिए जितना उसकी बहन का या कजिन का हुआ है जो फैमिली में रहा जाए यानी अगर फैमिली में कम है लेकिन ये भी कोई स्टैंडर्ड सोशल एतबार से शरीय एतबार से तो नहीं है शरीयत ने तो ये कोई स्टैंडर्ड नहीं दिया بہرحال وہ تو پھر کچھ بھی نہ ہو تو کرتے ہیں نا. وہ 32 کی تو مقدار اس طرح سے ہوئی ہے, وہ حق مہر نہیں ہے. وہ یہ ہے کہ کیا کوئی منیمم مقدار مقرر ہے کہ اس سے کم نہیں ہونا چاہیے. اس منیمم میں وہ 32 آیا ہے, یہ نہیں ہے کہ 32 کوئی شرعی مہر ہے. وہ کسی کا ثابت ہوا کہ اتنے درہم میں بھی نکاح پڑا گیا تھا, اب اس سے کم کا کوئی نظر نہیں آتا حضور کے زمانے میں. ہاں یہ نظر آتا ہے کہ بغیر مہر کے بھی نکاح پڑے گا. تو اب اس مسئلے کو تو نہ لیا انہوں نے, کہا کہ وہ جو نہیں جو ہوتا نا وہ انڈرسٹوڈ ہوتا ہے کہ منیمم تو ہوگا. اپنے اپنے اختیار ہے فقہا کا. حنفیوں نے کہا نہیں, ایک منیمم مقرر ہوتا اور وہ منیمم مقرر ہونا وہ 10 درہم سے نکالا یا 30 روپے, یہ نہیں ہے کہ وہ شرعی مہر ہے. وہ
تو
کس وقت جس وقت 10 درہم کا بات ہو رہی ہے نا تو اس کو کنورٹ کیا. آج تو وہ میرے خیال میں جو مصریوں نے کنورٹ کیا 3,000 3,500 بنتا ہے اس کنورشن ریٹ پہ بھی, وہ تو ایک الگ بات ہے. وہ 12 کر دو حنفی نہیں مانتے, لیکن بعض کہتے ہیں کہ کچھ بھی نہ ہو فری نکاح بھی ہو سکتا ہے. اس لحاظ سے وہ اپنا اپنا ان کے دلائل ہے اس بارے میں. بہرحال اپر لمٹ کوئی نہیں ہے شریعت میں. بات یہ تھی کہ اپر لمٹ کوئی نہیں, منیمم دوسری طرف کیا ہے. انہوں نے کہا جی ہے کچھ نہ, اس کی وجہ یہ ہے کہ قرآن کریم میں اس کے لیے لفظ آتا ہے فارغ, سورت الاحزاب میں بھی. اور فارغ کا معنی ایک ہوتا ہے واجب قرار دینا اور ایک معنی ہوتا ہے ٹو پرسکرائب کوئی چیز. ایسے ابھی آیا نصیب مفروض مقرر ہے, اس سے تو مقرر کی کوئی مقدار کوانٹیٹی ہونی چاہیے. اس وجہ سے انہوں نے کہا کہ لفظ فارغ ہے, اس کا تقاضا ہے کہ کوئی منیمم کوانٹیٹی ہوگی. تو وہ کیا ہے قرآن نے نہیں بیان کی, وہ کہیں حدیث میں کوئی واقعہ آیا 10 درہم کا, انہوں نے کہا یہ جی پھر منیمم ہے. 10 درہم کو انہوں نے میکسیمم تو نہیں مانا نا. نبی کریم صلی اللہ علیہ وسلم کی اپنی بیٹیوں اور بیویوں کے جو مہر ہیں ان میں سے صرف ام حبیبہ کا مہر کئی ہزار بنا تھا, وہ بھی وہ دیا تھا نجاشی نے حبشہ میں, ورنہ میرے خیال میں وہ دینار و نصف یا ایسا ہی کوئی آتا ہے. اس کو بھی لے تو پتہ نہیں 5,000-7,000 یا 8,000 بن جائے شاید آج کل کے حساب سے.
وہ
زیادہ تھا, وہ تو سینکڑوں کے حساب سے تھا, وہ پھر بادشاہ نے اپنی طرف سے لیا تھا. وَقَيْفَ تَأْخُذُونَهُ اور تم کیسے اس کو لوگے, یعنی وہ مال اس صورت میں. وَقَدْ أَفْغَى بَعْضُكُمْ إِلَى بَعْضٍ, حالانکہ باو عالیہ ہے اور پھر قد بھی لگا ہوا ہے. افغا چلا گیا تم میں سے کوئی الا بعض دوسرے کی طرف. افغا الیہ فی ضاد باو مادہ ہوتا ہے, اس کے لفظی معنی پھیل جانا ٹو ایکسپینڈ کا بھی ہوتا ہے. اسی سے لفظ فضا نکلا ہے سپیس کے معنی میں. فضا فیواد واو لفظ میں ایکسپینشن, تو افوا پھیل گیا تم میں سے کوئی الا بعض دوسرے کی طرف, یہ ہے لفظ ترجمہ. پھر بہت دور تک چلا گیا, یہ میں نے لے کر پھر انتہائی بے تکلفی کے معنی میں آتا ہے جو میاں بیوی میں قائم ہوئی تھی. تم میں سے بعض بعض کی طرف شاہ صاحب نے کیا ہے, حالانکہ رسیدہ است باز شما بباب, یعنی تم میں سے باز باز کو پہنچ چکا ہے, بہت آگے جا چکا ہے, یعنی وہ انٹیمیسی اور ان میں قائم ہو چکی ہے جو میاں بیوی میں ہوتی ہے. اس انٹیمیسی کے بعد پھر بدلنا اور ایسا بدلنا کہ جی وہ فلاں دن تمہیں 8 آنے کی جلیبیاں کھلائی تھی وہ بھی دو حساب دو, یہ تو عجیب کم ظرفی ہے. قرآن کریم اس اعتبار سے بات کر رہا ہے کہ کہاں وہ بھی تکلفی, یعنی اتنی انٹیمیسی ہو گئی اور کہاں آپ پیسے تھیلے کا حساب کرنے لگو کہ یہ بھی مجھے. تو اس کو قرآن, یہ قرآن کریم کی اپنی اپروچ بڑی حکیمانہ ہوتی ہے. تو کیف تاخذونہ, کیسے اب لوگے, یہ تو مربت کے اعتبار سے بھی غلط ہے. قانون کو تو چھوڑو, وقت افوا باغ میلا باغ, تم تو ایک دوسرے کے بہت اندر جا چکے ہو. وَأَخَذْنَا مِنْكُمْ, پھر دوسری بات یہ ہے کہ ان عورتوں نے تم سے لیا تھا. اخذنا ان عورتوں نے بیویوں نے لیا تھا, منکم میثاقاً غلیظاً, سخت عہد بھی, وہ قبول نکاح ایک عہد ہے تو وہ تو بڑا سخت عہد, اللہ کا نام لے کے اور اس کے ذریعے سے گویا کہ نکاح ہوا اور اس میں تم نے قبول کیا تو وہ میثاق غلیظ کہاں گیا. یہ تو ہے قانونی پوزیشن کہ معاہدہ ہوا تھا, معاہدہ کا خیال نہ کرنا غلط. افضا بعضکم الی بعض, اتنا تمہارا ہے دوسرے سے. بہرحال اب انسانی فطرت اس طرح کی ہے, لوگ نہیں دیکھتے. لیکن اسلام میں تو کچھ ایسا معلوم ہوتا ہے کہ نکاح طلاق کا پہلے بھی ہم دیکھ چکے ہیں کہ ٹھیک ہے جی چلتے ہیں, نہیں چلتے جی السلام علیکم, آپ ادھر جائیں میں ادھر جاتا ہوں, کوئی دشمنی نہیں, کوئی گڑ بڑ نہیں کسی قسم. تو لیکن یہ عام معاشرے میں ہمارے ہاں اس طرح سے تو نہیں ہوتا. تو مرد جو ہے وہ قبول کرتا ہے, قبول کرنے میں ہی تو اخذ آ گیا اخذ عہد کہ آئی ایکسپٹ اٹ. ایکسپٹ میں آپ نے وداؤٹ ریسپانسبلٹی ایکسپٹ کیا ہے, اسی میں تو اخذ نہ کا میثاق کا معنی پیدا ہوتا ہے. یہ تو مرد نہیں کہتا کہ اچھا ماں تمہیں یہ دیتا ہوں, وہ تو قبول کر رہا ہے اور جو شرائط اس کی ہے کہ اس پر نکاح ہو رہا ہے تمہیں قبول ہے, قبول کرنے کا معنی ہے وہ پوری مسئولیت کے ساتھ قبول کر رہا ہے. ولا تنكحوا ما نكح آباؤكم من النساء, اگرچہ اس میں کہا گیا ہے یہ پیسے بھی ہو جاتے ہیں. مرد مثلا کسی عورت کو کہتا ہے کہ میں تمہیں اتنے اتنے پہ نکاح میں لینے جاتا ہوں, تمہیں قبول ہے, اور وہ کہتے قبول ہے تو بھی نکاح ہو جاتا ہے. یعنی قبول کس کی طرف سے اور ایجاب, ایجاب میں نے پروپوزل کس کی طرف سے اور ایکسپٹینس کس کی طرف سے ہوگی. نارملی یہ دوسری صورت ہوتی ہے مہر میں, لیکن یہ کہ قانونی طور پر یوں بھی ہے. پھر لوگوں نے یہ بڑی بڑی بحثیں ہوئی ہیں کہ نکاح کا لفظ تو ہے جی میں نکاح کرتا ہوں بیٹی کا بہن کا, یہ جو یہ تو لفظ ہو. اگر نکاح کی بجائے کوئی اور لفظ ہو تو فقہا نے کہا جی ہاں اور لفظ بھی ہو سکتا ہے, لیکن یہ نہ ہو کہ مثلا وہ کہے جی کہ میں تمہیں 1000 روپے کے عوض اپنی بیٹی بیچتا ہوں, یہ نکاح نہیں ہوتا. بیچنا کے لفظ سے نکاح نہیں ہوتا, نہ وہ بکے گی نہ ہی نکاح ہوگا. ایسے مسئلے ہیں ہماری کتابوں میں. لیکن مثلا امیر المومنین یہ بھی نہیں کہنا چاہتے کہ میں نکاح کر دیتا ہوں اپنی بیٹی کا, وہ کہتا ہے ہم تمہیں اپنی صاحبزادی عطا فرماتے ہیں. وہ کہتے ہیں ہاں عطا فرمانے کا میلہ ہوگا نکاح کرتے ہیں. قبول کر یہ ساری فیصلے بھری کو تو بے فکا میں لفظوں, کیونکہ پھر وہ اس طرح کے سٹیٹس کے اعتبار سے لفظ بولتے تھے. ہاں جی وہ کہے کہ میں تمہارے قبضے میں دیتا ہوں اپنی بیٹی کا, قبضے میں نہیں ہونے. وہ سیدھا نکاح کا لفظ چھوڑ کے اور لفظ بول دیتے تھے. اچھا اچھا تو ولا تنكحوا, اور تم مت نکاح کرو, ما نکح آباؤکم. اب یہاں ماں کا استعمال دیکھیے من کے من میں آیا, اور یہ قرآن کریم میں عام انٹرچینجبلی استعمال ہوتا ہے, حالانکہ ماں بے چان اور بے عقل چیز کے لیے آتا ہے عموماً لفظ, لیکن ماں بمانے اللہ زی بھی آ جاتا ہے. اور تم مت نکاح کرو ان سے جو کہ نکاح کیا تمہارے باپوں نے. آباؤکم میں باپ دادا پردادا سب مراد ہوتے ہیں, جن سے نکاح کیا تمہارے باپوں نے. من النساء عورتوں میں سے, یہ بیانیہ ہے نکاح. اس زمانے میں مردوں کے ساتھ تو نہیں ہوتا تھا, اب یورپ میں تو ہونے لگا ہے, تو اس لیے من النساء کی بھی وضاحت ہو گئی کہ جن عورتوں سے تمہارے باپ دادا نے نکاح کیا ہو ان سے تم نکاح مت کرو. یہ ایک حرمت ہے نکاح کی جو حکم اس میں بیان ہوا. عرب لوگ کر لیتے تھے یہ نکاح. الا ما قد سلف, مگر وہ جو گزر چکا. سلف یا سلف گزر چکا, جو گزر چکا مراد یہ جو گزر چکا وہ معافی ہے, اور یہ نکاح نہیں ہوگا. یعنی گناہ کی معافی ہے, یہ تو پھر بھی نہیں ہوگا کہ وہ اس کے نکاح میں رہے, شاید تو اس کی امپلیکیشن ہوگی. انہ کان فاحشتم و مقتا, یہ چیز بڑی بے حیائی کی اور بری چیز تھی. فاحشہ بے حیائی تھی, و مقتن, مقت کا معنی ہوتا ہے سخت ناپسند کرنا, دل سے نفرت کرنا. میں مقتکم انفسکم استدعون الی الایمان, مقت اللہ اکبر من مقتکم, اس طرح سے نفرت شدید نفرت کے معنی میں آتا ہے. شاہ صاحب نے اسی لیے اس کا ترجمہ کیا ہے مبغوض, میم قاف تے بس ما پتن. اچھا جس سے بہت بغض آدمی رکھے, اور سخت یعنی ابھور جسے کہتے ہیں کرنا انگریزی میں, ٹو ابھور اور ٹو ہیٹ کے معنی میں مقت کا لفظ آتا ہے. مقت یم کو تو ٹو ہیٹ کے معنی میں آتا ہے. مقتن کانا کی خبر ہے, یہ تو بڑی بے حیائی کی اور نہایت بری ناگوار مکروہ چیز تھی. مزے کی بات یہ ہے کہ عرب لوگ اگر کوئی آدمی مرتا تو اس کی جو بیویاں ہوتی بیٹے ان سے نکاح کر لیتے تھے. یعنی اپنی ماں تو الگ ہے نا, اس سے تو نہیں, لیکن جو باپ کی بیویاں ہیں ان سے وہ شادی کر لیتے تھے, اس کو برا بھی نہیں سمجھتے تھے. اور یا کم از کم رواج تھا, اور ان کے یہاں رواج یہ تھا کہ عورت مر گئی ہے تو ایک کپڑا لے کر اگر اس نے اس کے اوپر ڈال دیا تو اس کا مطلب یہ ہے یہ میں نے اپنے لیے رکھ لیا, اب اس کو کوئی نکاح کا پیغام نہ دے. کچھ علامتیں اس طرح کی ہوتی تھی, تو وہ باپ کی منقوہ سے شادی کر لیتے تھے, لیکن کہتے اسے نکاح مقتی تھے کہ یہ ڈھونڈا نکاح ہے. عربوں میں ایسے شعر ہیں کہ تم تو وہ ہو کہ باپ کے خیمے کے گرد گھومتے رہتے ہو کہ کب مرے اور ہم اس میں سے کوئی اور تو تانا دیتے ہوئے کہتے ہیں ایسے اشعار میں کہ باپ کے خیمے کے گرد گھومتے ہو کہ کب مرے اور ہم اس کی عورتیں لے جائیں. تو کرتے ناپسند تھے اس کو, لیکن کر لیتے تھے. تو قرآن کریم نے بھی وہی لفظ استعمال کیا جو ان کے ہاں تھا کہ یہ تو بڑی بے حیائی کی اور سخت نفرت کی چیز ہے. وسا سبیلن, اور بہت برا ہوا بلحاظ راستہ سے, تمیز ہوئی نا سبیلن, سا یسو برا ہوا, سا سبیلن اور بہت برا ہوا وہ, یعنی یہ کام سبیلن بلحاظ راستے کے, یعنی برا راستہ ہے. تو ایک حرمت کا حکم تو یہ آیا ہے. اب یہاں سے آگے نکاح کی حرمت کے احکام ہے کہ کن عورتوں سے نکاح درست نہیں ہوگا. پہلا تو یہ ہوا باپ کی منقوہ سے. باقی حرمت علیکم امہاتکم و بناتکم, اب یہاں سے حکم شروع ہوتا ہے کہ 13-14 رشتے ہیں کہ یہ تم پر حرام کیے گئے. حرمت علیکم, تم پر حرام کیے گئے, لفظی تو مؤنث کا صیغہ ہے. امہاتکم, تمہاری مائیں حرام کی گئی, یہ سب نائب فاعل آ رہے ہیں, مفعول معلوم یسمی فاعل ہوں, حرمت فعل مجہول کے. تمہاری امہات یعنی مائیں تم پر حرام کی گئی. اب حرام سے کیا مراد ہے یہ عبارت سے پتہ. مثلاً ایک جگہ ہے حرمت علیکم المیتۃ, تم پر مردار حرام ہے. یہاں حرمت علیکم امہاتکم, تمہاری مائیں حرام ہے. تو یہ سمجھا جائے گا کہ یہاں شادی مراد ہے, وہاں گوشت کھانا مراد ہے. یہ نہیں کہ مردہ جانور سے نکاح حرام ہے اور ماں کا گوشت کھانا حرام ہے. کہنے تو کوئی کہے گا جی حرمہ ہی کہا جائے نا. تو یہ وہ چیز ہے کہ اس میں تو پھر زبان نہیں مرتی, یہ تو باقی اور چیزیں بھی سامنے آئیں گی, کامن سینس بھی کام کرتی ہے. حرمت علیکم, امہات کی ہم یہ بات بیان کر چکے ہیں کہ امن کی جمع ہے اور اس میں ایک ہے زائد آتی ہے. ویسے جمع امات بھی ہوتی ہے. عام کہتے ہیں کہ جانوروں کی ماؤں کے لیے امات اور انسانوں کے لیے امہات ہے, لیکن یہ بھی کوئی پکا قاعدہ نہیں ہے, آپس میں بدل کے انٹرچینجبلی استعمال ہوتے ہیں. امات اور رجال بھی کہہ سکتے ہیں, امہات اور رجال بھی کہہ سکتے ہیں. تمہاری مائیں, بناتکم اور تمہاری بیٹیاں. بنات کا مادہ بے نون واؤ یا بے نون یہ ہے, اور بنتن کی یہ جمع ہے ویسے, لیکن بنتن کی جمع اسی لیے بنتات نہیں ہوتی کہ اس کا مادہ بے نون تے نہیں ہے. وہ جو بنتن کی تے ہے نا, وہ بھی ایک واؤ یا یہ سے بدل کے بنی ہوئی ہے, اس وجہ سے اس کی جمع بنتات نہیں ہوتی, بنات ہوتی ہے. گویا کہ شاید یہ لفظ تھا بناواتن اور پھر بناتن بن گیا. تو خیال یہ ہے کہ ڈکشنری والے دونوں ہی لکھتے ہیں کہ بے نون واؤ بھی اس کا مادہ ہو سکتا ہے, ابن کا بھی یہی مادہ ہے اور بنت کا بھی. بناتکم, تمہاری بیٹیاں. واخواتکم, اور تمہاری بہنیں. اخوات کا مادہ الف خ واؤ ہی ہے, اس میں واؤ آتی ہے. عجیب بات ہے کہ بناتکم میں اگر واؤ تھی تو بناواتکم کیوں نہ کہا جبکہ اخواتکم. گرامر والے اس طرح کے سوال کرتے ہیں, پھر وہ کہتے ہیں جی بس یہ بات تو یہ ہے کہ عربوں نے ایسا کہتے ہیں کہ جی مذکر پہ قیاس کیا. بنونا جو بنایا تھا, بے نون واؤ میں بھی جو اصل واؤ ہے وہ اڑ گئی ہے, بنونا کی واؤ تو جمع سالم والی رہ گئی ہے, تو بنگونا تھا شاید اصل میں, تو چونکہ اس میں بھی واؤ گری لہذا مونس میں بھی گر گئی. لیکن بات یہ ہے کہ عربوں کا ہے اس میں بنون اور بنتن میں وہ واؤ اصل مادے کی گرا دیتے ہیں, جبکہ اخن میں تو گرتی ہے, اختن میں, اختن میں گرتی ہے, ایک تے آ جاتی ہے, لیکن جمع میں پھر اختات نہیں بناتے, اصل واؤ آتی ہے. چاہیے یہ تھا کہ یہاں بھی بناوات ہوتا یا بنایات ہوتا، جو تو ہوتا کچھ تو ہوتا، لیکن وہ نہیں استعمال ہوا. بس اس کو یوں بناتے ہیں بنتن بناتن، اس کو بنتے ہیں اختن اخوات. اختن میں بھی تے مادے کی نہیں ہے، بنتن میں بھی تے مادے کی نہیں ہے. واحد جو لفظ آ رہا ہے نا اختن اور بنتن، یہ تے مادے کی نہیں ہے، مادہ دونوں کا واو ہی ہے. غالباً ہو سکتا ہے کہ بنات کا یہ بھی ہو، لیکن اختن کا تو یقیناً واو ہے. اسی سے پھر لفظ ہمارے ہاں آتا ہے اخوت، بھائی چارہ، برادری، اور بنوت بیٹا ہونا، ابوت باپ ہونا. الف بے واؤ، بے نون واؤ، یہ ماتے ان کے ہیں. اخواتکم تمہاری بہنیں بھی حرام، واماتکم تمہاری پھوپھیاں، عین میم میم مادہ سے امن، چچا اور امات پھوپھیاں، وخالاتکم اور تمہاری خالائیں. اس کا مادہ خے واؤ لام ہے، گویا کہ خالہ اصل میں خوالاتن ہے، جو پھر خالاتن بنتا ہے، اور جمع سالم بنی خالات، عمتن سے عمات. وبنات الاخ اور بھائی کی بیٹیاں. اب ہمارے ہاں بھتیجا اکٹھا لفظ استعمال ہوتا ہے، عربی میں یہ ترکیب اضافی کے ساتھ ہوتا ہے، ایک لفظ نہیں ہے کہ بھتیجے پر بولا جاتا ہو. جیسے انگریزی میں نیس نیفیو کہہ لیتے ہیں، ہم بھتیجا بھتیجی بھانجا وغیرہ کہہ لیتے ہیں، عربی میں گویا کہ یہ ترکیب اضافی سے ہی آتا ہے. بنات الاخ بھائی کی بیٹیاں، و بنات الاخت اور بہن کی بیٹیاں بانجیاں. و امہاتکم اللاتی ارضعنکم اور تمہاری مائیں، امہات اوپر بھی بیان ہوا ہے لیکن اب ان کی صفت ہے، وہ مائیں امہاتکم تمہاری مائیں، اللاتی وہ جو کہ ارضعنکم انہوں نے تم کو دودھ پلایا تھا، ارضع یرضع دودھ پلانا، ارضعنکم جنہوں نے تم کو دودھ پلایا تھا، اور تمہاری وہ مائیں جنہوں نے تم کو دودھ پلایا تھا. اس کو ماں ہی کہتے تھے، رضائی ماں. تو قرآن نے یوں نہیں کہا واللاتی ارضعنکم، یوں بھی تو ہو سکتا تھا، امہات کا لفظ نہ ہوتا اور یوں ہوتا واللاتی ارضعنکم جن عورتوں نے تم کو دودھ پلایا، وہ بھی حرام ہے، لیکن قرآن نے ان کو اسی طرح مائیں کہہ کے کہا. وَأَخَوَاتُكُمْ رَضَاعَةً مِنَ وَأَخَوَاتُكُمْ مِنَ الرَّضَاعَةِ اور تمہاری بہنیں رضاعت سے. رضاعت وہی ہے دودھ پلانا بچے کو، تو دودھ پلانے کی طرف سے تمہاری بہنیں، اور اس میں سیدھا معنی تو پر یہی بنتا ہے، تیرے مسائل اور وہ پھر آگے چلتے ہیں، لیکن جن دو بچوں نے ایک ماں کا دودھ پیا ہوا ہے ایک دوسرے کے بھائی بہن رضائی کہلاتے ہیں، اور وہ رشتہ جو ہے وہ نسب کی طرح نکاح کی حرمت کا، یعنی اس میں قرآن نے واضح کہا. تو وہ ہے اخواتکم من الرضاعۃ، رضائی بہنیں، یعنی جن عورتوں کے ساتھ تم نے مل کر کسی عورت کا دودھ پیا یا جن عورتوں نے تمہارے ساتھ دودھ پیا. وَأُمَّهَاتُ نِسَائِكُمْ پھر اگلا رشتہ ہے تمہاری بیویوں کی مائیں، ساس جسے کہیں. اس پہ بڑی بحثیں ہوئی ہیں، فقہ کی کتابوں کو پڑھ لیجئے کہ کم از کم کوئی مقدار ہے، عمر کی کوئی کیا شرائط ہے، کیا دودھ کی کوئی شرط ہے، کیا اس کی مقدار کی کوئی شرط ہے، کیا پینے کی عمر کی کوئی شرط ہے، یا بالکل مطلق امر ہے، یہ باتیں سب بیان ہوئی ہیں. عام طور پر وہ بچے کے جو دو سال دودھ پینے کے ہیں اسی کے ہوتے ہیں، بعد میں یہ چیز نہیں ہوتی ہے وغیرہ. سیدھی سی بات ہے کہ یہ عربوں میں تو یہ انسٹیٹیوشن تھی نا باقاعدہ، کہ ماں نہیں دودھ پلاتی تھی، دوسری عورت کو دیتے تھے وہ دودھ پلاتی تھی. اگر وہ انسٹیٹیوشن کے طور پر تھی تو وہ بالکل اچھی طرح سمجھتے تھے. باقی ہے کہ دوسری صورتوں میں کسی عورت کا دودھ پلانا کسی بچے کو، تو اسی لیے ہمارے یہاں فقہا نے کہا ہے کہ عورت اپنے بچے کے علاوہ کسی کو دودھ نہ پلائے اپنے خاوند کی اجازت کے بغیر، کیونکہ بعض دفعہ عورتیں دودھ پلا دیتی اور کسی کو پتہ ہی نہیں ہوتا اس نے پلا دیا تھا، کوئی ایک گواہ ہوتا بعد میں مصیبت ثابت ہوتی ہے، وہ اس وجہ سے کیا ہوا. بہرحال اس کے احکام ہیں، وہ ہمارا کام نہیں اس کی تفصیل میں جانا، فقہا نے تو اس پہ بہت کچھ کہہ دیا. رضاعت ایک انسٹیٹیوشن ہے، اور رضاعت پر قرآن نے کچھ احکام مرتب کیے. پھر وہ رضاعت، کیونکہ دیکھیے جب کوئی چیز کسی قانونی ڈسکشن میں آئے گی تو پھر وہ اس کو تھریش آؤٹ کرتے ہیں، کہ جب وہ کہیں گے جی درخواستیں دینے کی آخری تاریخ 7 ہے، اس 7 کا کیا مطلب ہے؟ رات کے 12 بجے، دن کے 12 بجے، آخری تاریخ 7 نارملی تو ہونا چاہیے رات کے 12 بجے تک، لیکن وہ کہیں گے جس 7 سے مراد ہے 7 کا دفتری ٹائم جس وقت ختم ہو جائے. یہ معنی اب اسی لیے نکالیں گے نا، ورنہ 7 کا معنی تو تھا، 7 تو بچڑ رہی ہے، लेकिन वो आप कानूनी मुशिकाफी किस तरह से करेंगे इस तरह। तो कानून बहरहाल चाहता है कि वेल डिफाइंड बालिग हो गया जी, बालिग की आपको उम्र मुकर्रर होनी चाहिए डेफिनेशन के एतबार से। किसी ने कहा जी जब औरत मेंसेस शुरू हो जाए मर्द का क्या करेंगे, वो सारे वेग चीज है। इसलिए कानून चाहता है कि नहीं जी वेग को छोड़ो, क्लियर बात करो। उसने कहा जी 16 साल हम तय करते हैं, बस जो 16 साल का हो गया वो बालिग हुआ है या नहीं हुआ है। कानून जो है उसका तकाजा है कि वेल डिफाइंड चीज को पेश करे, तो फिर वो रजात वगैरह की डेफिनेशन आएंगी। उम्मा हाथों निशाकुम, तुम्हारी औरतों की माए, और यहाँ निशा से मुराद अजवाज ही है, वरना निशा के मैंने तो आम औरतें भी हो सकता है। उम्मा हाथों निशाकुम यानी सास भी, उससे भी निकाह हराम। वरबाइबुकुम अल्लाती फी हुजूरिकुम, और तुम्हारी वो रबाइब, रबीबा की जमा है रबाइब, रबीबा रबीबा रे बे बे मादा पालना जिसका मैंने होता है, उससे एक लफ्ज है रबीब और रबीबा। ये लफ्ज बोला जाता है जो औरत अपने पिछले खाविंद से बच्चे लाए तो वो नए खाविंद के रबीब होंगे, अरबी में ये लफ्ज है। हमारे यहाँ पंजाबी में इसे पिछलग कहते हैं। मौली नजीर अहमद ने इसका तर्जमा गीलड़ लड़कियां किया, खुदा जाने ये उर्दू का हाँ गीलड़ गीलड़ या गेलड़ है, खुदा जाने क्या लफ्ज है। पंजाबी में पिछलग कहते हैं। हमारे यहाँ जो इसके लिए इस्तेलाह है वो पिछलग भी है, यानी पीछे से आया है बोला। डिप्टी नजीर अहमद ने किया लालपन गीलड़ लड़कियां, बस गीदड़ के दाल की जगह लाम रख दे। मेरे ख्याल में मौदूदी साहब ने भी यही किया है, उनका अक्सर तर्जमा नजीर अहमद से माखूज है। जब हमने दोनों को मिला के देखा ना तो मालूम हुआ कि 75% डिप्टी नजीर अहमद को दिया हमने। तो रबाइबुकुम तुम्हारी रबीबात, नहीं नहीं रबीब वो लड़का भी रबीब होता है। हाँ वो जमा शायद दोनों की रबायब आती हो, रबीब की भी और रबीबा की भी। तो यहाँ मुराद आगे औरतें ही हैं, क्योंकि आगे मुराद औरतें हराम है, तो इसलिए। और आगे अल्लाह भी हुजूरकुम जो कि तुम्हारी गोद में है, हुजूर हिज्र की जमा है। हिज्र के लफ्जी मैंने प्रोटेक्शन के होते हैं, हिफाजत में ले लेना, इसी से वो पत्थर का लफ्ज भी निकला है हिजर और हिजारा। और हजर गालबन अरबी में बोलते हैं, एक कानूनी इस्तेलाह है, पता नहीं अंग्रेजी में उसे क्या कहते हैं। मसलन आप तकरीबन माना उसका बनता स्टे ऑर्डर का, मसलन अदालत से आप हुक्म ले लेते हैं कि ये नहीं भेज सकता, इसको भी गालबन अरबी में हजरी कहेंगे। और दीवाना है और उसके लिए आप अदालत कह देती है कि यह कुछ भेज नहीं सकेगा और इसका इसका सौदा जो है वो कैंसल समझा जाएगा, हाँ उसको भी हजर कहते हैं, जो उसके पाबंदी अदालत ने लगा दी है कि ये काम ये नहीं कर सकता। तो असल मैंने रोक देना, प्रोटेक्शन देना, ये मैंने बुनियादी होता है इसका। उससे हुजर का मैंने गोद भी आता है, यानी तुम्हारे जेरे निगरानी पड़ रही है। हुजूर का मैंने इसीलिए इन्होंने किया है कि दर किनारे शुमा परवरिश में याबन, किनार मैंने पहलू होता है, तुम्हारे गोद में परवरिश पा रही है। फी हुजूरिकुम तुम्हारी, यानी तुम्हारी प्रोटेक्शन में वो पाल रही है। माँ के साथ आई, माँ से निकाह किया, पिछले खानदान की बेटी थी वो भी इसके साथ आई, बाद वो बड़ी उम्र की बेटियां भी हो सकती थी। तो मिन निसाएकुम तुम्हारी औरतों में से वो बेटियां हो, यानी जिनको तुमने निकाह किया है, और की हुजूरिकुम तुम्हारे परवरिश में भी होगी। अल्लाह की दखल तुम बेहुन्ना उन औरतों में से हो जिनके साथ तुम्हारा जिनसी ताल्लुक कायम हो गया है। दखला दखल तुम बिहिन्ना, दखला के बाद सिले के लिहाज से इसके कई माना बनते हैं। मखल दखला फी, वो मकान में दाखिल हुआ, दखला अलैह वो उसके पास गया मिलने। फलम्मा दखलू अला यूसुफ, कुरान करीम में आता है। दखला बे का मायना है किसी औरत के साथ उसने जिनसी ताल्लुक कायम किया, यानी अपनी बीवी के साथ मियां की तरह रहने लग गया, इसके लिए अरबी में लफ्ज आता है दाखला बे। دخل علی، دخل فی، الگ الگ معنی. دخل تم بہن، جن کے ساتھ تمہارے جنسی تعلقات قائم ہو چکے ہیں، کیونکہ یہ بھی تو ہے نا کہ نکاح ہوا اور نہ رختی ہوئی نہ کوئی، پھر طلاق ہو گئی، تو عورت تو وہ بنی تھی. تو گویا کہ یہاں حکم یہ ہے کہ اس کی اگر کوئی پچھلگ لڑکی ہے تو اس سے نکاح ہو سکتا ہے، اور اگر وہ تمہارے پاس حیثیت بیوی کی رہی ہے تو اب اس کی پچھلی بیٹی سے تمہارا نکاح نہیں ہوگا. یہ جو فی حضورکم آیا ہے کہ وہ تمہارے پاس پلی بھی ہو سکتا ہے، نہ پلی ہو، کہیں اور پڑھ رہی ہو، تو پھر وہ فقہا اس پہ بحث کرتے ہیں کہ یہ فی حضورکم عام عادت کے لحاظ سے ہے، اگر وہ کہیں اور بھی پلی ہو تب بھی حرام ہوگی. یہ ضروری نہیں کہ اس ماں کے ساتھ ہی آ کے وہ پلے، ہو سکتا ہے کسی اور جگہ پڑھ رہی ہو. یہ منر من بیان کا ہوا نا، اخواتکم تو ہیں، تو وہ تو معلوم تھا، اب منر رضاعت وضاحت ہو گئی، بیان ہو گیا رضاعت کی طرف سے پہلے، تو یہ منر رضا اس پہ بیان صفت کہہ لیجئے، حال کہہ لیجئے، گنجائش حال کی بھی ہے مقامی طور، رضاعت کی طرف سے ہوتی ہوئی بہنیں، یعنی منر رضاعت کا کوئی جو آپ اعراب مانیں گے وہ محل نہیں ہوگا، ویسے تو جار مجرور ہے، تو من بیانیہ ہے، تمہاری بہنیں از راہ رضاعت یا طرف سے، رضاعت کی طرف سے، تو اگر بہنوں کی سمت مقرر کر دی پر وہ باپ ماں والی بہنیں نہیں مراد، بہن تو ماں کی طرف سے بھی ہو سکتی ہے، بہن صرف باپ کی طرف سے بھی ہو سکتی ہے، دونوں کی طرف سے ہو سکتی ہے. یہاں وضاحت کی اخواتکم من الرضاعت، من الوالدین من الابوین، اس کے لیے کہنے کی ضرورت ہی نہیں ہے، کیونکہ اگر اخواتکم جنرل کہا جائے تو یہی سمجھیں گے جو ماں باپ یا ماں یا باپ کی طرف سے بہن. تو اب ان کو اسی لیے امہات کو بھی کہا، ورنہ امہات بھی تو لفظ معلوم تھا، تو امہاتکم اللاتی ارضعنکم اس کی صفت آئی، کسی طرح سے یہ من بیانیہ مل کے صفت بن گئی اخوات. یعنی اگر یہ صفت ہو تو مثلا الاخوات الرضاعیہ یوں آتا، صفت موصوف تو اس طرح بنتا نا. اچھا اب اس میں بعض نے کہا کہ جو یہ ہے شرط کہ جن عورتوں سے تمہارا تم داخل ہوئے ہو صرف ان کا، تو بعد نے اس کو پھر مسئلے آتے ہیں کہ یہ جو امہات نسائکم آیا پہلا نسائکم، کیا وہ بھی اس میں داخل ہے؟ اور ساس بھی وہی حرام ہوگی کہ جس کی بیٹی سے دخول ہو چکا ہے یا نہیں؟ پھر فقہا نے کہا نہیں، ساس مطلق نکاح سے ہی حرام ہو جاتی ہے، وہ الگ ہے امہات نسائکم، اس کی جار مضافل ہے ہونے کی وجہ سے، اس نسائکم کی جر من کی وجہ سے، یہ ایک دوسرے پر عاطفی نہیں ہے، لہذا مسئلہ یوں ہے. تو باقی تفصیلات آپ کتب میں دیکھ سکتے ہیں. تو روایت بھی حرام ہے، ایک بات سیدھی سمپل کہ بیوی کی پچھلگ لڑکی سے بھی نکاح نہیں ہوگا، یا یوں سمجھیے آگے پھر ہے فَإِن لَمْ تَكُونُوا دَخَلْتُمْ بِهِنَّا، اگر تم نہیں ہو وہ کہ جو جنسی تعلقات قائم کر چکے ہو ان کے ساتھ. لَمْ تَكُونُوا، لَمْ تَكُونُوا کا جو خبر ہے وہ ہے دخلتم بہن، یعنی فَإِن لَمْ تَكُونُوا دَاخِلِينَ بِهِنَّ، یوں تھا فلا جناح علیکم، پھر تم پر کوئی گرفت نہیں، پھر نکاح کر سکتے. یہاں تک اصل دیکھیں تو پھر وہ فقہا ہمارے ہاں تقسیم کرتے ہیں نا کہ پہلے کچھ نسب کے رشتے ہیں جو حرام ہوئے ہیں، امہات، اخوات، خالات، بنات، یہ نسب ہے. پھر دو رضاعت کے ہوئے ہیں، پھر یہ مصاہرت کا ہوا ہے. تو حرمت کی بنیادیں جو ہیں وہ تین بنتی ہیں، نسب باپ دادا کی طرف سے رشتہ ہونے سے بعض رشتے حرام ہو جاتے ہیں، رضاعت کی وجہ سے بعض رشتے حرام ہو جاتے ہیں، اور مصاہرت کی وجہ سے. سواد مصاہرت میں نے سسرالی رشتہ، یعنی ایک عورت سے آپ نے شادی کی ہے، اب یہ جو رشتہ قائم ہوا ہے اس کی وجہ سے بھی بعض حرمتیں قائم ہوگی، مثلا اس کی ماں حرام ہو جائے گی، اس کی بیٹی حرام ہو جائے گی. مصاہرت نکاح، ان سب کے ساتھ نکاح تھوڑا ہوتا، نکاح تو ایک عورت کے ساتھ ہوا ہے. عورت کے ساتھ نکاح ہونے کے بعد آپ کی ساس رشتے میں نکاح کی کچھ لگتی ہے؟ سسرالی رشتہ ہے، اس طرح سے اس کو جسے ہم سسرالی رشتہ کہیں، جو بیوی کے ایک مرد اور عورت کے نکاح ہونے سے جو رشتہ داری بنتی ہے، نند، بھاوا، بھابھی، دیور وغیرہ، یہ سب سسرالی رشتے بنتے ہیں. تو ان کو کہا جاتا ہے عربی میں مصاہرت، قرآن کا عربی میں آتا ہے فجعلہ نسبا وصہرا، کہ پھر اللہ نے بندے کے نسبی تعلقات بھی بنائے اور سسرالی